मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद औऊदु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। पूरे महीने बयानात हो रहे हैं, बयानात बहुत हो गए, अब कुछ अमल की तरफ आ जाना चाहिए। मेरा ख्याल है मुझे भी आपको भी, जितनी बातें मैं कर रहा हूँ अपने लिए भी कर रहा हूँ, ऐसा नहीं है कि हम कोई बड़े फंटर हैं, तो इसलिए तकरार होती है ताकि अल्लाह हमें भी अमल की तौफीक दे। देखो कितने खुशकिस्मत लोग हैं जिनको रमजान में तरावी की तौफीक मिली, रमजान में रोजों की तौफीक मिली। बहुत से होंगे जो खाते पीते भी रहे होंगे, भाई अब अजम कर लो, तौबा कर लो। अजम कर लो भाई, अब तक जो रोजे छोड़े अल्लाह से तौबा इस्तिगफार करते हैं, जितने छूट गए उनकी इस साल में हम कजा करेंगे। गर्मियों में नहीं होती, सर्दियों में कजा कर लो। और आइंदा अजम करो इंशाल्लाह मौत तक रमजान का कोई रोजा कभी भी नहीं छूटेगा, सिवाय बीमारी या सफर में अल्लाह ने इजाजत दी है, कभी भी नहीं छोड़ेंगे, जमीन आसमान इधर से उधर हो जाए। वो रमजान किया रोजों के बगैर यार। मेरे वालिद साहब गर्मियों के रोजे थे और मस्कत में या सऊदीया में कहीं जॉब कर रहे थे, तो क्या था रेगिस्तान में ना कोई वो था, उन प्रोजेक्ट था, तो कंपनी के जो भी तो ऑफिसर था उसने कहा भाई यहां का रोजा बहुत टफ है, रोजा भी गर्मियों का और रेगिस्तान की गर्मी, तो मजदूरों को ऑर्डर दिया कि रोजा छोड़ दिया जाए। मेरे वालिद साहब ने कहा अल्लाह उनकी मगफिरत करे, भाई मर जाएंगे, रोजा नहीं छोड़ेंगे। कुछ चीजें हमारे अंदर, मैं चूंकि अभी तो मैं मुहाजिर हूं लेकिन बाप दादा हमारा खानदान तो पठान है ना, तो कुछ चीजें हमारे अब्बा में कौन सी थी, स्टाइल पठानों वाला था। तो अब्बा ने कहा भाई हमारे खानदान में, कहना ये चाह रहे थे हम पठान हैं और पठान रोजा बोलो नहीं छोड़, लेकिन ऐसा नहीं है, बहुत से दूसरे लोग भी हैं वो भी रोजा नहीं छोड़ते, लेकिन उन्होंने कहा भाई वो हम रोजा सवाल ही पैदा नहीं होता। अब वैसे पता नहीं सवाब भी मिला होगा कि नहीं मिला होगा, अल्लाह कहे तू तो पठान होने की वजह से रखा है, लेकिन बहरहाल मकसद उनको ताना देना था कि जो है। और मैंने देखा है केपीके में रोजा नहीं छोड़ा जाता। अभी मैं क्वेटा गया ना रमजान में, लड़के खेल रहे हैं, यंग लड़के, एक शख्स मुझे खाता हुआ नजर नहीं आया, लेकिन अफसोस पंजाब में मेजॉरिटी अल्हम्दुलिल्लाह रोजा रखती है मगर खाती भी दबा के। कराची में भी आप चले जाओ होटलों में, वहीं जितना पोश एरिया होगा ना, जिनके पास अल्लाह की नेमतें ज्यादा हैं वहां रोजा खाने का रिवाज ज्यादा है। तो भाई एक महीना तुम्हें अल्लाह 11 महीने खिलाता है, खूब अल्लाह ताला तुम्हें पिलाता है, तो अल्लाह के बंदो कुछ गैरत करो यार। एक महीना अल्लाह तुमसे रोजे भूख प्यास बर्दाश्त करवा रहा है, तो अल्लाह की खातिर अपना खाना पीना बोलो छोड़ दो। और जो ये कहते हैं ना हमसे रखा नहीं जाता, भाई 3 दिन में इंसान को आदत पड़ जाती है, पहले दिन तकलीफ, दूसरे दिन कम तकलीफ, तीसरे दिन कम तकलीफ, उसके बाद यूज टू, ये 3 दिन की तकलीफ है रमजान की, उसके बाद क्या हो जाती है आदत। और इतना फायदा है ना रोजे का सेहत को, इतना फायदा है। अब तो गोरे भी फास्टिंग की तरफ आ गए, पहले गोरों से रोजा रखवाते थे और उसको कहते थे मुस्लिम फास्टिंग, उनके जो डॉक्टर्स है ना वो कहते थे मुस्लिम फास्टिंग, उसके बाद उन्होंने नाम चेंज करके इंटरमीडिएट फास्टिंग का नाम रख दिया। पहले इसका नाम ही था जैसे मुस्लिम शावर है ना, अबे वॉशरूम में जो पानी जिस जिस जगह होता है उसको क्या कहते हैं, क्योंकि मुसलमानों के अलावा कोई पानी से सिंजा करता ही नहीं था, तो उसको नाम ही क्या पड़ गया मुस्लिम शावर, लेकिन अब उसको कोई और नाम दे देंगे ताकि सफाई के निस्बत इस्लाम की तरफ ना हो। तो देखो अल्लाह को खाने वाले पसंद नहीं है, अल्लाह के खाने वाले दुनिया में बहुत हैं। कल किसी ने कहा था ना कि मेरे वाले चचा को डॉक्टर ने मशवरा दिया कि आप खाएं, तो वो मेरे अब्बा की जायदाद खा गए। डॉक्टर ने मशवरा दिया कि चचा को कि आप खाया करें, तो वो उन्होंने क्या खाया, जायदाद ही खा गए अब्बा की। तो रोजा सेहत के लिए बहुत ज्यादा मुफीद है, इससे अल्लाह आप सेहत के लिए ना रखें, आप किसके लिए रखें, अल्लाह के लिए। तो रमजान में अजम करें कुछ भी हो जाए, अल्लाह ने सिर्फ बीमार को इजाजत दी है और मुसाफिर को, इसके अलावा भाई मजदूर हो कोई, मेरे वाले साहब फिर रखे रोजे पूरे वाले, किस कदर शदीद प्यास से हालत खराब हो जाती थी रेगिस्तान में, रखते थे अल्हम्दुलिल्लाह। तो मैं आज मजदूरों को देख रहा हूं, कितने मजदूर हैं जो रोजा छोड़ देते हैं कि यार हम माश है हमारा, नहीं भाई नहीं छोड़ सकते रोजा आप, हाँ रोजा रख के कंडीशन ये हो जाए कि मरने लगे, ऐसी प्यास लगे, ऐसी भूख लगे कि तबीयत खराब होना शुरू हो जाए, चक्कर आ रहे हैं, तो बीमारी में फिर रोजा तोड़ने की इजाजत है। जब तक ये कंडीशन ना हो, भूख या प्यास की शिद्दत की वजह से रोजा नहीं छोड़ सकते कि बहुत शदीद प्यास लग रही है, ना ना ना। और ये खूब समझ लें, नफली रोजा तोड़ देंगे सिर्फ गुनाह मिलेगा, कफारा नहीं है, कफारा नहीं है, कजा करनी पड़ेगी। लेकिन रमजान का रोजा तोड़ दिया ना किसी ने, रोजे के दौरान बीवी से हमबिस्तरी कर ली या जानबूझकर खा पी लिया, तो फिर सिर्फ कजा नहीं है बल्कि 60 रोजों का कफारा है। 60 रोजे कंटिन्यू रखने पड़ेंगे, 59 रोजों के बाद एक रोजा छोड़ दिया तो दोबारा से 60, है ना। थोड़े थके हुए भी हैं, थोड़ा सा चुटकुले भी हो जाए ना। एक आदमी होटल पे गया, बड़ा सेहतमंद था, तो होटल वाले से कहा 20 रोटियां लिया, उसने कहा नहीं खा सकता। कह रहा खा लिया तो पैसे लेगा? कह रहा नहीं लूंगा। ले आ 20 रोटियां। अब लाया 20 रोटियां, इसने खाई, अब होटल वाला परेशान, अबे कमबख्त 20 रोटियां खा गया है और पैसे भी नहीं देगा ये, इतना मेरा नुकसान। तो कह रहे नहीं तूने 19 खाई है। कह रहे नहीं 20 खाई है। कह रहे नहीं 19 खाई है। कह रहे चल दोबारा से। उसने कहा ले भाई पूरी टोटल 20, अब ये दोबारा भी खा सकते। तो अल्लाह मियां क्या कहते हैं, आपने अगर रोजा तोड़ दिया ना रमजान का, तो कितने रोजे रखने पड़ेंगे? 60 रोजे लगातार, एक भी छूट गया, चाहे बीमारी की वजह से छूटा हो तो कंटिन्यू फिर 60 रखने पड़ेंगे। हाँ खवातीन को मेंसेस की वजह से जो छूटते हैं तो उसमें फिर वो छोड़ सकती हैं, फिर वो जैसे ही मेंसेस बंद हो फिर शुरू कर दें, लेकिन उसमें भी एक भी छोड़ दिया तो दोबारा से 60 रोजे। तो रमजान के रोजे की अल्लाह की नजर में बहुत ज्यादा अहमियत है। तो आजम करते हैं कि नहीं करते? दूसरी बात यह कि नफली रोजों का भी मामूल बनाओ। आज हमारे यहाँ अरबों में तो रिवाज है पीर जुमेरात का रोजा रखने का या हमें 20 के रोजे रखने का, हमारी सोसाइटी में हलवे मांडों का तो दबा के रिवाज है, खाने का रिवाज है, हमारे यहाँ रोजों का रिवाज नहीं। अभी देखना रबीउल अव्वल में दे दना दन हलवे मांडे देगे जरदे, ढक्कन खुलेगा डुड़िंग ढक्कन बंद होगा, अलग अलग ही देख के ढक्कन की आवाज होती है, खा रहे हैं एक दिन धमाके के साथ फट जाते हैं। ये कहां है देगे मेरे भाई? मीठा खाना सुन्नत नहीं है, ये जहन में रख लो, ये किसी ने गलत समझा दिया है आपको। खाना खाना ही सुन्नत नहीं है तो अलग से फिर मीठा कहां से सुन्नत होगा? ये जो हदीस में आता है नबी को मीठा पसंद था, तो मीठा का पसंद होना तो नेचुरल है, कितना पसंद था? चंद खजूरें, ये थोड़ी पसंद थे जो हम लोग खा रहे हैं। क्या क्या मिठाइयों के नाम है, जब वो खाते हैं तो फिर जो धुआं निकलता है, अभी मैं क्या डिटेल में जाऊं, मोटे हुए जा रहे हैं, मोटे हुए जा रहे हैं। एक मोटापा वो होता है जो कुदरत की तरफ से होता है, कुछ लोग नेचुरली मोटे होते हैं, कम खा के भी मोटे होते हैं, वो मोटापा बुरा नहीं है। सहाबे कराम में बास बड़े भारी जिस्म के लोग थे, इमाम अबू हनीफा के शागिर्द थे ना इमाम मोहम्मद, बहुत मोटे थे, बहुत भारी थे, लेकिन ज्यादा नहीं खाते थे। इमाम शाफी कहते हैं मोहम्मद इब्ने हसन रहिमहुल्ला के बारे में, क्योंकि वो इमाम शाफी के उस्ताद भी थे, कहते हैं मैंने भारी जिस्म वालों में मोहम्मद इब्ने हसन से ज्यादा कोई जहीन नहीं देखा, हालांकि जो ज्यादा खाता है वो जहीन नहीं होता। तो कुछ लोग होते हैं नेचुरली भारी जिस्म के होते हैं, मेरे असाज़ा में बाज़ ऐसे हैं बहुत भारी जिस्म है, हालांकि 24 घंटे में एक टाइम खाते हैं। लेकिन अगर ज्यादा खाने की वजह से मोटे हुए हो ना, उधर जाए वहां से खा लिया, उधर गया मुद्दा जिल्लू ला लिया, जो सामने आया खा लिया, उधर हलवा खा लिया, उधर मांडा खा लिया, उधर लड्डू खा लिया, उधर फलाने के तीजा, फलाने के 40वें की बिरयानी, न्याज की बिरयानी, 11वीं शरीफ के देख, 12वीं शरीफ की देख, फिर फलाने का चहलम, फलाने का मरसी, वो क्या होता है बरसी, फिर फलाने की फलाना, फिर डिमकाना, खा खा के बिल आखिर फिर जब इंतकाल होता है तो पब्लिक कंधा भी नहीं दे रही होती। वो कहते हैं भाई कंधा दो, लोग कहते हैं हमने नहीं मारा भाई, हम क्यों कंधा। ऐसा मोटापा हमारी शरीयत में पसंद बोलो नहीं है। सही बुखारी की हदीस है इस मोटापे के खिलाफ, जो खाने की वजह से हुआ, नेचुरली है। मेरी दादी का जिस्म बहुत भारी था, बहुत कम खाती थी, रोजे रखती थी, तो कुदरत की तरफ से है ना। लेकिन ज्यादा खा खा के हर वक्त फोड़ रहा है, बहुत बुरी हरकत है। तो इसका इलाज क्या है? अपने मुंह पे क्या करो, कंट्रोल, ये कैसे होगा? रोजे से। तो इसलिए नफली रोजे रखने का बोलो मामूल बनाओ, समझते हो कि नहीं समझते? नफली रोजे रखने का मामूल बनाओ, पीर जुमेरात का रोजा रख लिया करो, अय्यामे बीस का रोजा रख लिया करो। फिर एक सुन्नत ये भी है, हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम बाज़ दफा रोजे रखने पे आते रखते ही चले जाते। अम्मी आयशा कहती है मैं समझती कि अब कभी रोजा छोड़ेंगे ही नहीं, फिर जब छोड़ने पर आते तो छोड़ते ही चले जाते। ये भी एक सुन्नत है, रखने पर आए रखते चले जाओ, भाई मूड है हमारा रोजे चल रहे हमारे, छोड़ने पर आए छोड़ते चले जाओ ताकि सेहत भी खराब ना हो। लेकिन हमारा इन रोजों से कोई ताल्लुक रहा नहीं है। हमारा पता क्या है, देग पे आए तो आज कोरमा बिरयानी देगों पे ही देगे, और हम फिराके यार में घुल घुल के हाथी हो गए, इतने घुले रुस्तम के साथी हो गए। फिराके यार कहते हैं यार की जुदाई, तो गम होता है ना महबूब की जुदाई में। तो पहले जमाने में लोग इश्क व मोहब्बत में मोटे होने के बजाय क्या होते थे, बोलो ना, दुबले। अब अल्लाह के नबी और अल्लाह के इश्क में दुबले होने के बजाय क्या हो रहे हैं, जितनी नबी से मोहब्बत होगी उतना ही हिसाब किताब ज्यादा होगा। तो उस पे शायर ने कहा है हम फिराके यार में, हम यार की जुदाई में घुल घुल के हाथी हो गए हैं। घुल घुल के तो पतला होना चाहिए था, लेकिन घुल घुल के क्या हो रहे हैं, हाथी। इतने घुले रुस्तम के साथी हो गए, रुस्तम पहलवान। घुल घुल के इतने मोटे हो गए, लग रहा है कि तो रुस्तम पहलवान का भाई है। तो मैं और आप जो अल्लाह से इश्क करते हैं ना, हमारी मिसाल पता है क्या है? अक्सर मैं एक किस्सा सुनाया करता था, एक मजनू था, मजनू, लैला मजनू के किस्से बड़े मशहूर है ना भाई। मजनू लैला के इश्क में क्या हो गया था, पागल, दुबला हो गया था। उसी पे तो है ना, कोई पत्थर से ना मारे मेरे दीवाने को, हुसन हाजिर है मोहब्बत की सजा पाने को। तो उसका अब के मजनू के हिसाब से किसी ने उसकी सेटिंग चेंज की है, हुसन हाजिर है मोहब्बत की सजा पाने को, कोई पत्थर से ना मारे मेरे, यानी महबूबा कह रही है कि ये हुसन सजा पाने के लिए खुद हाजिर है, ये मेरा हुसन है जिसका ये जुर्म है कि मजनू मुझ पे क्या हो गया आशिक, तो इसको नहीं मारो, मारो किसको, इस हुसन को पत्थर मारो। पहली जमाने की लैलाएं भी देखो कैसी खानदानी हुआ करती थी, लेकिन आज की लैला पता है क्या करती है, मजनू की जेब में पैसे खत्म हो गए, अब ना इजी पैसा डलवा रहा है ना आईफोन गिफ्ट लेके दे रहा है। तो अब लैला क्या कह रही है, कोई पत्थर से ना मारे मेरे दीवाने को, बम का जमाना है, उड़ा दो साले को। ठीक है, एक ही दफा में क्या करो, गरीब आदमी है, जब पैसे मांगो पैसे नहीं होते, तो पत्थर से मार के टाइम वेस्ट करने की जरूरत नहीं है। समझते हो कि नहीं समझते? तो हमारा और आपका जो अल्लाह से मोहब्बत के दावे हैं ना, वो कैसे हैं, उनकी एक मिसाल है कि मजनू जो था ना पुराना ओरिजिनल मजनू, उसको लैला से इश्क था। अब लैला बापरदा, उस जमाने में माशूकाएं भी बापरदा खानदान की हुआ करती थी, गैरत, भाइयों का पहरा, बाप का पहरा, वहां तक पहुंचना आसान नहीं था। उसके भाइयों को राजी करना, अब्बा को राजी करना, निकाह का पैगाम लेके जाना, इस प्रोसेस में मजनू को बहुत टाइम लग रहा था। लैला लिफ्ट कराती नहीं थी, यानी भाइयों का पहरा था। तो एक नकली मजनू उसने क्या किया, ओरिजिनल मजनू की इस गैर हाजिरी का नाजायज फायदा उठाया। नकली मजनू चला जाता, लैला के घर के करीब कोई दरख्त था, वहां जाके बैठ जाता, लैला के खादिम से कहता कि छप्पड़ में जाके उसको बताओ तेरा दीवाना आया हुआ है, दरख्त के नीचे चुपके से बैठा हुआ है। मिस कॉल का सिस्टम तो था नहीं। लैला क्या करती, दूध जलेबी से भरा हुआ प्याला भेज देती है कि चल भाई मेरा मजनू, मेरा आशिक आया है, कुछ खा ले, गम से क्या हुआ जा रहा है निढाल। वो खा जाता रोजाना दूध जलेबी, क्या करता, खा के मोटा हो रहा था। जो ओरिजिनल मजनू था वो कहीं दूर दरख्त के नीचे इस गम में घुला जा रहा था कि भाई लैला मुलाकात का टाइम क्यों नहीं देती, उसे खाने पीने से मतलब नहीं था, उसे दूध जलेबी से मतलब नहीं था, उसे तो यह था कि भाई लैला की जियारत नहीं हो रही। वो ओरिजिनल मजनू था ना, वो बेचारा दूर बैठा होता, उसको पता भी नहीं कि ये मेरे नाम पे ये दो नंबर मजनू दूध जलेबी रोजाना खा के जा रहा है। तो अब रोजाना लैला जब दूध जलेबी भेजी ना, लैला को भी एक दिन ख्याल हुआ कि ये मुस्टंडा खाया जा रहा है, खाया जा रहा है। तो लैला ने कहा मैं जरा चेक करूं ये ओरिजिनल है या चाइना का मजनू है, दो नंबर है। तो लैला ने एक दिन खाली प्याला भेजा और अपने नौकर से कहा कि उस मजनू के सामने रख के कहना कि दूध जलेबी तो बहुत खा ली, आज लैला ने तुमसे तुम्हारा खून मांगा है। सही है ना, एक रग काटो और इस प्याले को खून से भर के दे दो। जैसे ही उसने देखा ना खाली प्याला, एक तो वैसे ही कांपने लगा वो। फिर जब खादिम ने कहा कि खून का प्याला भर के दे दो, उसने कहा भाई हम दूध जलेबी वाले हैं, खून वाला वो बैठा हुआ है, वो देख रहे हो ना। तो हमारे हजरत ये वाकया बता के कहते थे, हम भी मुसलमान हलवे मांडे की हद तक है। चार शादियां को बात सुनते हैं, हमें मुसलमान होने पर फखर है कि हम क्या हैं, फखर है भाई, अल्लाह ने हमें कितने की इजाजत दी है, चार की। हमें इस्लाम पे क्या है भाई, फखर है। जब कोई मर जाता है 40वीं, एक हिंदू तो नहीं 40वें तीजे करते ना, उनकी देगे नहीं होती, 40वें की तीजे की देगे, हमें अपने मुस्लिम होने पर क्या है, हम नबी की मोहब्बत में खाएंगे। अक्सर मैं एक वाकया सुनाता हूं, आज बहुत नए लोग आए हुए हैं। एक आदमी के अब्बा की डेथ हो गई, गम से ना उसके हलक में निवाला ही नहीं उतर रहा था। यही होता है जब किसी की मैयत हो जाती है। लोगों ने कहा भाई तेरे बाप का इंतकाल हुआ है, देगे पका, देगे तीजा है, देगे पका के लोगों को बिरयानियां कोर में खिला, लोग यही कर रहे होते हैं। उसने कहा कमबख्तो मेरा बाप मर गया, वलीमा किया होता, शादी की होती, खुशी में मैं लोगों को देगे खिलाता, बाप मर गया और लोग मेरे घर बैठ के मुर्गे खाएं, मैं ये बेगैरती बर्दाश्त नहीं करूंगा। लोगों ने कहा नहीं नहीं, लोगों की खातिर ये सब कुछ किया जाता है ना। लोगों ने कहा नहीं नहीं, अगर तूने लोगों को बोटियां नहीं खिलाई, लोग तेरे बाप के बारे में कहेंगे मर गया मरदूद, ना फातिहा ना दुरूद। वहां बड़ा कोई मरा है, कोई बहुत बड़ा, कोई भाबड़ी, मर गया ना फातिहा ना दुरूद। इतना दबाव आया ना इसके ऊपर। इसने कहा यार अब पब्लिक तो पब्लिक है, आपको पता है, कहां छोड़ती है, तो चलो खिलाते हैं, फिर मजबूरी है। तो तीसरे दिन ना ये गम से निढाल, अब्बा याद आ रहे हैं, इसने दस्तरखान लगाया और प्लेटों में बोटियां, लेग पीस, चेस्ट पीस, जिसके जो पसंद हो, यही चल रहा होता है तीजो चालीसों में आजकल, पब्लिक बैठी हुई है ना। जैसे ही लोगों ने बोटियां उठा के दांत के करीब लेकर गए है ना, इसको तो गुस्सा था, इसने कहा इनको खिलाऊं लेकिन इनको बेगैरत, इनको बताऊं तो ना तुम लोग बेगैरत। जैसे ही वो करीब आए ना, उसने कहा स्टॉप, एक मिनट मेरी बात सुनो, उसके बाद खाना। लोगों ने कहा जल्दी बता यार, मरहूम की लाश को क्या हो रही है तकलीफ, सही है ना, मरहूम खबर में क्या हो रहा है। लोग कहते हैं बड़ा मुबारक खाना है, मैयत का खाना चाहिए, वो तड़प रहा है, कब्र का अजाब हो रहा है। इसने कहा एक मिनट एक मिनट, कहने लगा भाई बात असल में ये है कि मेरे बाप का इंतकाल हो गया, खुदा की कसम मुझसे मसूर की दाल मेरे हलक से नहीं उतर रही है, और तुम मेरे ही घर में बोटियां फोड़ने के लिए आ गए हो, बगैर तो तुम्हें शर्म नहीं आती, चलो बिस्मिल्लाह करो। मजा नहीं आया, दोबारा से मजा नहीं आया आप लोगों को, वो मंजर को सोचें आप। और जब तीजे चालीसवें के खाने खिलाए करें ना, तो ये रिकॉर्डिंग चला दिया करें, ठीक है ना। दोबारा से लोग जमा हो गए, बोटियां, बिरयानियां, कोफ्ते, ये बेचारा गमजदा अब्बा याद आ रहे हैं इसको। इसने लोगों से कहा मेरे बाप का इंतकाल हो गया है और मेरे हलक में मसूर की दाल भी नहीं उतर रही, और तुम लोग मेरे ही घर में मेरे ही खर्चे पे बोटियां खाने आ गए हो, बगैर तो तुम्हें शर्म नहीं आती, चलो बिस्मिल्लाह करो। होना ये चाहिए था, वो कहते हो बगैर तो तुम्हें शर्म नहीं आती, म्यूजिक म्यूजिक का यही मतलब था कि खाओ। तो वो उनके सबके निवाले उन्होंने छोड़ दिए, उन्होंने कहा कमबख्त तूने हमें खाने के काबिल छोड़ा ही कहां है। हमारे फरमाया करते थे ये पुराना जमाना था, लोगों में गैरत थी, उन्होंने वो बोटियां रख दी। आज का जमाना होता लोग कहते भाई तू बेगैरत बोल, तू कुछ भी बोल, अब मैं वो गालियां तो नहीं दे सकता ना मस्जिद में, ये मुबारक खाना है, वो डालते फरमाते कि हलक में डालते, अगर हाथ डाल के बोटियां निकालता ना हाथ भी चबा के निकल लेते। तो मैं ये क्यों वाकया सुना रहा हूं, सिर्फ चुटकुले सुनाने के लिए नहीं मेरे भाई, इस्लाम में रोजे रखना इबादत है, کھانا پینا عبادت نہیں ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ کھا لو, کوئی حرام نہیں ہے اپنے خرچے پہ اگر کھا رہے ہو, لیکن اس کو ثواب مت قرار دو کہ بہت ثواب کا کام ہے. تو ایک کام آپ لوگوں نے کیا کرنا ہے, جلدی جلدی میں بس نمٹاتا ہوں, کہ نفلی روزوں کا معمول بناؤ. گھر میں کتنا اچھا ہو, سب گھر بچوں نے روزہ رکھا ہوا ہے, آج جمعرات ہے بھائی, ہمارے یہاں روزہ ہوتا ہے, شام کو اجتماعی افطاری ہوتی ہے, بچے بھی خوش, بچوں کو تو ایسا مزہ آتا ہے روزے رکھنے میں, ابھی سے عادت ڈال دی تو زندگی بھر عادت رہے گی. دوسرا کام کیا کرنا ہے بھائی, اسلام میں سب سے پہلے فرض نماز ہے, کسی قیمت پہ بھی نماز کو ضائع نہیں کرنا, کاروبار ہو کہیں بھی, اور مسجد کی نماز ہوتی ہے اصل, اخپل طریقے سے گھر پہ نماز پڑھنا یہ اسلام کا حکم نہیں ہے. ہر آدمی اخپل طریقے سے پڑھ رہا ہے, جہاں جگہوں میں اخپل اسٹائل ہے. بھائی مسجد کس کے لیے بنی ہے پھر یہ؟ نبی صلی اللہ علیہ وسلم نے فرمایا, مجھے اگر عورتوں بچوں کا خوف نہ ہوتا تو جو لوگ گھروں میں نماز پڑھتے ہیں میں حکم دیتا ہوں ان کے گھروں کو آگ لگا دو. مسجد بنی ہے نماز پڑھنے کے لیے. ہاں کوئی مجبوری ہو ایک الگ بات ہے, قضا نہ کریں آپ تو ہمت کریں گے کہ نہیں کریں گے. تیسری بات, جتنی خواتین یہاں پہ عورت پہ پردہ فرض ہے بھائی, آج بہت ساری خواتین توبہ کر لیں کہ بھائی اب ہم کیا کریں گے, بے پردگی والی زندگی کو ہمیشہ کے لیے ہم نے چھوڑ دیا ہے. اور کیا کرنا ہے بھائی, ہمارے نوجوانوں میں فحش فلموں کا رواج بہت, چھوڑو اس عذاب سے اپنے آپ کو بچاؤ. اور اگر اللہ نہ کرے کسی سے گناہ ہو جائے تو فوراً کیا کرو, توبہ کرو, اپنے آپ کو سزا بھی دو, کوئی بھی سزا متعین کر لو اپنے لیے, اور مایوس نہ ہو. میرے پاس نوجوانوں کے میسج آتے ہیں, میں 20 دفعہ توبہ کر چکا ہوں, میں 100 دفعہ توبہ کر چکا ہوں, پھر بھی توبہ ٹوٹ جاتی ہے, پھر بھی میں یہ گناہ کر لیتا ہوں, میں مایوس ہو گیا ہوں. بھائی مایوس نہ ہو, آپ لڑتے رہو اس گناہ سے, لڑتے رہو, پھڈا کرتے رہو. جس دن آپ نے ہتھیار ڈال دیے نا کہ مجھ سے نہیں چھوٹ رہا, اب مغفرت کا راستہ آپ کے لیے بند. جو لڑتا رہے گا نا, فائٹ کرتا رہے گا, تو اللہ بھی اس پہ ترس کھائے گا, اللہ بھی اس کے لیے گناہ سے بچنے کے راستے نکالے گا. ایک نوجوان نے مجھے بتایا, میں نے 20 دفعہ توبہ کی, پھر میں حج کرنے گیا کہ شاید حج کے بعد یہ گناہ چھوٹ جائے. کہہ رہے حج کر کے آیا, توبہ کر کے پھر ہو گیا. تو وہ اتنا مایوس, بھائی میرے بس کا نہیں ہے. میں نے کہا تیرے بس کا ہے, لگا رہا ہے چھوڑنے کی کوشش میں, صحیح ہے نا, کمپرومائز بولو نہیں کرنا. جس دن آپ نے ہتھیار ڈال دیے نا کہ اب مجھ سے نہیں چھوٹ رہا بھائی, بس اللہ کہے گا اب مجھ سے بھی تیری مغفرت نہیں ہو رہی ہے, لگے رہو یار. اگر پرہیزگاروں میں شمار نہ ہوا, توبہ کرنے والوں میں تو شمار ہو جائے گا نا. لیکن پوری کوشش کرو چھوڑنے کی. اور میں نے بتایا چھوڑنے کی کوشش میں نکاح بھی ہے, حلال کی طرف آؤ. دوسرا کیا کام ہے کہ اپنے آپ کو سزا دو, روزہ رکھ کے سزا دو یا صدقہ کر کے سزا دو. گناہ یہ مہنگا کرو, مہنگا گناہ اس لیے آسان ہوتا ہے کہ کیا چل رہا ہے, سستا. اکثر میں وہ مثال بتاتا ہوں, ہمارے ایک دوست مدرسے میں, وہ ان کو سگریٹ کی عادت, پان گٹکے کی بھی چھپ چھپ کے پیتے تھے اور نسوار کی بھی. ایک دن کیا ہوا, وہ چھوڑ ہی نہیں رہے تھے, چھپ چھپ کے پیتے تھے, ایک دن کیا ہوا انہوں نے چھوڑ دی, صرف نسوار پہ آ گئے. ہم نے کہا کیسے چھوٹی, کہتے ہیں یار مہنگی اتنی ہو گئی ہے اور خرچی اتنی ملتی نہیں ہے تو کہاں سے پورا کروں, تو صرف نسوار ہی ہے جس پہ میں گزارا کر رہا ہوں. کسی بھی طرح سے برائی چھوٹی, چھوٹ تو گئی نا, کیا خیال ہے؟ تو بعض دفعہ اللہ کی طرف سے برائی مہنگی ہو جاتی ہے, لیکن اس زمانے میں برائی مہنگی ہونے کے بجائے کیا ہو رہی ہے, سستی. پہلے کسی نے طوائفوں کا ناچ دیکھنا ہوتا تھا, منہ پہ کپڑا ڈالتا تھا, چھپڑ میں نکلتا تھا کہیں کہ دو صحباب دیکھ, بلکہ پہلے تو سینما گھر میں فلم دیکھنے کے لیے نا لوگ منہ چھپا کے جاتے تھے. پھر کیا ہوا, طوائفوں کے پاس جانے والے منہ چھپا کے, چھپ چھپا کے, اب گرل فرینڈ کو کھلے عام لے کے, وہ طوائف ہی تو ہے, وہ گرل فرینڈ میں اور گدی گھوڑی میں کوئی فرق بولو نہیں. بوائے فرینڈ گدا ہے اور گرل فرینڈ کیا ہے, گدی ہے. کیونکہ گدھے اور گدھی کا بھی فزیکل ریلیشن ہوتا ہے, ان کی آپس میں شادی. ابے کبھی سنا ہے کسی گدھے کا نکاح کسی گدھی کے ساتھ؟ بھائی نسل بڑھانی ہے انہوں نے, دونوں کا دل چاہ رہا ہے ملاپ کا, تو انہوں نے کہا چلو جا کے شادی کر لیتے ہیں. کبھی سنا نہیں بھائی, کتے اور کتیا کی شادی نہیں ہوتی, ریلیشن ان میں ہوتا ہے. گھوڑے اور گھوڑی کی شادی نہیں ہوتی, ریلیشن ان میں بولو نا ہوتا ہے. تو اسی طرح یاد رکھو, جو انسان شادی کر کے عورت سے ملاپ کرتا ہے وہ انسان ہے, پیغمبروں کے طریقے پر ہے, اور جو وداؤٹ میرج کسی لڑکی کو گرل فرینڈ بنا کے ریلیشن رکھتا ہے تو وہ لڑکی کتیا ہے. اور یہ لڑکا معذرت کے ساتھ کیا ہے بھائی, مجھے گالیاں دینا اچھا نہیں لگ رہا مسجد کے ممبر پہ بیٹھ کے, میری نظر میں نہیں ہے. یہ کس کی نظر میں ہے؟ اللہ کی نظر میں. وہ لڑکی گدھی ہے اور یہ کیا ہے؟ گدھا ہے. بے شک یہ سوٹ ٹائی میں ہو, گدھے کو بھی سوٹ اور ٹائی پہنایا جا سکتا ہے, کوئی مسئلہ نہیں ہے, اب پہنا دیں وہ بھی. انسان اپنی حرکتوں سے پتا چلتا ہے کہ یہ گدھا ہے یا انسان ہے. میڈیکلی اللہ انسان کو انسان ماننے کے لیے تیار نہیں ہے. اگر میڈیکلی آپ انسان ثابت بھی ہو گئے, اللہ پھر بھی کہتا ہے اولائک کل انعام بلہم اغل, کچھ لوگ میڈیکل سائنس کی نظر میں انسان ہیں لیکن قرآن میں اللہ کہتا ہے میری نظر میں گدھے گھوڑوں اور کتوں سے بدتر ہیں, وہ حرکتوں کی وجہ سے. سمجھتے ہو کہ نہیں سمجھتے؟ اللہ کہتے ہیں کتے, یعنی میں اگر کتا کہہ رہا ہوں آپ کہیں گے یار مفتی صاحب نے اتنی بڑی گالی دے دی, اللہ تو کتا بھی نہیں مان رہا. اللہ کہہ رہے بل ہم ازل, یہ کتوں سے کیا ہے؟ بدتر ہے. گدھا اگر گدھی سے نکاح نہیں کرتا, وجہ کیا ہے؟ اس بیچارے کو شعور نہیں ہے, اس کو کیا پتا خاندانی کون ہوتے ہیں غیر خاندانی. تو انسانوں میں پیدا ہوا, تجھے تو اللہ نے عقل دی ہے کہ بھائی تو انسان ہے, تو گدھے گھوڑے تم نہیں ہو, تو تم عقل کے باوجود گدھے گھوڑے والا کام کرو گے تو اللہ کی نظر میں تمہارا مقام گدھے اور کتوں جیسا نہیں ہوگا بلکہ گدھے اور کتوں سے بدتر ہوگا. اسی لیے فیس بک پہ کوئی اپنی گرل فرینڈ کے ساتھ آئے نا تو بولو یہ کتا اور یہ کیا ہے. اب میں بار بار گالیاں دے کے اپنا منہ نہیں خراب کرنا چاہتا, یہ کتا ہے اور یہ کیا ہے, یہ اس کی وہ ہے فیمیل کتا, چلو تھوڑا سا ہم نے بھی عزت دے دی, یہ گدھا ہے اور یہ کیا ہے گدی, یہ گھوڑا ہے اور یہ کیا ہے گھوڑی, یہی ہے. جو میاں بیوی ہوں ان کو اپریشیٹ کرو, ماشاءاللہ ماشاءاللہ بھائی بڑا اچھا جوڑا ہے. ویسے عورت کے لیے بے پردہ ہو کے آنا جائز نہیں ہے لیکن کم از کم گرل فرینڈ کو تو کسی قیمت پہ پروموٹ نہیں کرنا چاہیے, نکاح کو ہر طرح سے پروموٹ کرو. سمجھتے ہو یا نہیں سمجھتے؟ تو اس لیے میرے بھائی یہ گرل فرینڈ کے جو نمبر موبائلوں میں رکھے ہوئے ہیں آج تاک رات ہے, ہو سکتا ہے آج لیلۃ القدر ہو, اللہ سے معافی مانگو, اے اللہ ان میں صرف چار نمبر رکھوں گا باقی سارے کیا کر دوں گا بولو دل. اور وہ چار کیوں رکھوں گا جو کنوارے ہیں, وہ صرف میسج پیغام بھیجنے کے لیے شادی کا, دوستی لگانے کے لیے نہیں. جو ان میں پسند ہو نا یار ان چار سے شادی کر لو, کتنا اللہ نے آپشن دے دیا بھائی. دوستی کے لیے نہیں, پیغام بھیجو بھائی میں تمہارا نمبر بلاک کرنے جا رہا ہوں, میں نے قرآن کا یہ حکم سنا ہے کہ اللہ نے لڑکی سے عورت سے دوستی لگانے کی اجازت نہیں دی, بیوی بنانے کا آپشن دیا ہے. تو بیوی بننا چاہتی ہو, اچھا وہ پتہ ہے کیا کرے گی, وہ کہے گی ہاں میں بیوی بننا چاہتی ہوں لیکن فی الحال ہم اسٹڈی کمپلیٹ کر لیں, ہم اس وقت تک گدھے گھوڑوں اور کتے بلوں کی طرح ہی رہیں گے ہم, ایکچولی ابھی تو ہم میچور نہیں, ایکچولی آپ بھی میڈیکل کالج میں بھی میڈیکل کالج میں. تو جو لڑکی یہ کہتی ہے نا کہ ایکچولی بھائی جان باپ بولو میں نے حرام کاری نہیں کرنی ہے, لڑکی سے زنا بھی حرام ہے اور دوستی بھی کیا ہے حرام, شادی کرنا چاہتی ہو پیغام بھیج رہا ہوں تمہارے گھر میں, بھگا کے نہیں لے کے جا رہا, قبول ہے بتاؤ, نہیں ہے تو میرے پاس ٹائم نہیں ہے. کہہ رہی ایکچولی میں کمپلیٹ کرنا, پھر جب کمپلیٹ کرو گی نا پھر رابطہ کرنا, فی الحال میں کیا کر رہا ہوں. کمپلیٹ جس دن تمہاری ایجوکیشن ہوگی اس دن کی ڈیٹ مجھے بتا دو, اس دن تمہارا نمبر میں ان بلاک کر دوں گا, دوبارہ ٹرائی کر کے دیکھ لوں گا, اس سے پہلے میری کہیں اور ہو گئی تو ٹھیک ہے. میں نے تو اسی طرح شادی کی ہے بھائی, میں نے جہاں پیغام بھیجا انہوں نے کہا ایکچولی دو سال, میں نے کہا دو سال کے ہمارے پاس ٹائم نہیں ہے بھائی, دو سال ایسے ہی کیا میں نے, دو سال ہمارے پاس ٹائم نہیں ہے. تو میں نے کہا ٹھیک ہے دو سال کے بعد اگر میری کہیں نہیں ہوئی تو میں دوبارہ ٹرائی مار لوں گا, صحیح ہے نا, تو ورنہ میں کہیں اور ٹرائی ماروں گا. ٹرائی پر گورنمنٹ کی طرف سے کوئی پابندی نہیں ہے. تو اب کیا ہو رہا ہے کہ جہاں پھر ہم نے کر لی, پھر اب جنہوں پرانی ٹرائیاں جہاں ماری ہوئی تھی جنہوں نے کہا دو سال چار سال, اب وہ ٹرائیاں مار رہے ہیں, اب ہمارا کھانچا کیا ہو گیا ہے, فل ہو گیا ہے. وہ کہہ رہے ہیں ایکچولی, ہم نے کہا ایکچولی رکھو اتنا ٹائم نہیں ہے میرے بھائی ہمارے پاس کہ دو ایک سال استخارہ پھر دو سال استخارے پھر ایکچولی لڑکی والے ڈبے لے کے آ رہے ہیں لڑکے والے یہاں سے, یہ فضول فالتو لوگوں کے کام ہے, ہمارا کام ہے نکاح کا پیغام بھیجو, ہاں یا نا میں جواب چاہیے, رشتے میں ہم تمہارے کیا لگتے ہیں. دیکھنے میں ہم عام انسان لگ رہے ہیں, ہمیں ہاں یا نا میں کیا چاہیے جواب چاہیے, ایک ہفتہ سوچنے کے لیے, دو ہفتہ یہ ٹھیک ہے, ایک مہینہ بھی بھائی انکوائری کرو کون ہے ہم کیا ہیں, اس سے زیادہ نہیں, منگنی منگنی نہیں ہے. समझते हो, और ये शादियां कामयाब होती हैं, और वो जो एक एक साल की मंगनियां चलती हैं अंडरस्टैंडिंग से शादी, ये टूटती हैं, तलाकें होती हैं इनमें, समझते हो या नहीं समझते। तो इस तरह से चार नंबर आप सेव कर सकते हैं, फिर दूसरी से रब्ता करें, तीसरी से, चौथी से, कोई भी नहीं कर रही, बाढ़ में जाए ऐसे की तैसी, ये सारी डिलीट, ये क्यारी क्या है, डिलीट, सब ब्लॉक दोबारा से। अब ऐसा नहीं कि फेसबुक पे फिर वो दोस्तियां लगाने के लिए, फिर आपको कोई पसंद आती है पैगाम भेजो, दोस्तियां मत लगाओ। वला मुत्तखिदाती अखदान, कुरान ने दोस्तियां लगाने से साफ तौर पे क्या किया है, मना, क्योंकि लोग शादी के चक्कर में भी दोस्तियों को तूल देते हैं। एक्चुअली हम एक दूसरे को समझना चाहते हैं, एक्चुअली हम डेटे मार रहे हैं एक दूसरे को समझने के लिए। कायदे आजम का क्या हशर किया है लोगों ने यार, किसी जमाने में लोग वहां फातिहा पढ़ने के लिए जाया करते थे, अब लेबल फातिहा का लगा होता है और डेटें चल रही हैं वहां पे, तो बहुत बेगैरती है यार, कम से कम अपने कायद का ही कुछ ख्याल कर लेते हैं, ख्याल कर ले। तो इससे तौबा करते हो कि नहीं करते, ये मैं मजाक नहीं कर रहा मेरे भाई, आखिरत में ठीक ठाक चित्रौल है जिना पर, थोड़े चित्रौल नहीं है जिना, इतनी बदतरीन, इतना बदतरीन जुर्म है कि शादीशुदा मर्द अगर जिना करता है ना, इस्लाम में हुक्म यह है कि उसे जमीन में गाड़ के पत्थरों से मार के हलाक किया जाए, इससे बड़ी सजा कोई दुनिया की किसी कौम में है, औरत अगर करे तो भी और मर्द अगर करे तो भी, बताओ इससे बड़ी सजा है, कुछ भी कर लो इस्लाम में ये सजा नहीं है भाई। अल्लाह ये भी कह सकते थे शादीशुदा मर्द या औरत ने जिना किया गर्दन उड़ा दो, ये भी तो कह सकते थे ना अल्लाह, अल्लाह ने कहा नहीं गर्दन नहीं, ऐसा इबरत का निशान बनाओ ना कि तेरे पास जब हलाल जरिया है उसे छोड़कर तू हराम की तरफ क्यों गया है, जमीन में गाड़ो ताकि भाग ना पाए ये, और फिर इनके सरों पे पत्थर मारो, चार गवाहों से साबित हो ये काम हुकूमत करेगी, ये पब्लिक नहीं करना शुरू कर दे तो। लेकिन अल्लाह ने हुकूमत को हुक्म तो दिया है ना, इससे पता चलता है भाई अल्लाह की नजर में जिना बहुत बोलो बुरा, और कंवारा मर्द अगर जिना करे या कंवारी लड़की तो इस्लाम ने हुक्म दिया है चौक में खड़े करके सौ कोड़े मारो, सूरह नूर में अल्लाह का हुक्म है, वला ताखुज़ुकुम बिहिमा रअफ़तुन फी दीनिल्लाह, अल्लाह कहते हैं कोड़े मारते हुए तुम्हें इन पर रहम नहीं आना चाहिए, अल्लाह का हुक्म जारी करते हुए, ऐसा ना हो कि रहम खा के कोड़े कम कर दो या कोड़े बहुत हल्के मारना शुरू करो, ना ना ना, अल्लाह का हुक्म है तुमने इनको कोड़े नहीं मारे तो कल अल्लाह तुम्हें इससे ज्यादा कोड़े मारेगा। फिर यूसुफ अलैहिस्सलाम मिस्र में थे, बादशाह की खूबसूरत बीवी ने जिना की दावत दी, अकेले कमरे में, बंद कमरे में, कोई देखने वाला बोलो नहीं है, कंवारे हैं, कुरान कह रहे वलकद हम्मत बिही वहम्मा बिहा, जवान है, तो जब एक बंद कमरे में एक इंतहाई खूबसूरत औरत एक कंवारे को जिना की दावत दे तो मर्द का दिल भी माइल होगा कि नहीं होगा, ये तो नेचुरल है ना। तो अल्लाह कहते हैं यूसुफ अलैहिस्सलाम के दिल में भी ख्यालात आए लेकिन गुनाह के करीब नहीं, भागना शुरू कर दिया, और क्या कह रहे हैं, माज़ अल्लाह, अल्लाह की पना, इन्नहु रब्बी, वो कौन है, मेरा रब है भाई, मुझे पालने वाला है, कोई गुंजाइश नहीं। फिर बादशाह की बीवी ने धमकी दी है, दो धमकियां दी हैं, देख अगर तू ये काम नहीं करेगा तो मैं उल्टा इल्जाम किस पे लगा दूंगी, तुझ पे, कि इसने मुझे जिना के लिए वरगला रहा है। जब औरत किसी मर्द पे इल्जाम लगाती है कि ये मेरे मुझे गलत नजरों से देख रहा है तो पब्लिक उस इल्जाम को झूठा करार देती है या सच्चा, फौरन लोग मान लेते हैं, भाई मर्द तो अक्सर होते ही क्या है, ठरकी है, मान लेते लोग कि यार ये वैसे भी अजनबी हैं, दूसरे मुल्क के हैं, यहां इनके लिए रिश्तों में मुश्किलात होंगी और बादशाह की बीवी भी खूबसूरत और एक ही महल में रहते हैं तो भाई हो सकता है कुछ माज अल्लाह नकले कुफर नीयत में फतूर पैदा हो गया। तो बादशाह की बीवी ने क्या कहा कि जिना ना करने में तेरी बदनामी नहीं है, जिना करने में तेरी बदनामी नहीं है, बदनामी ना करने में है, समझ में आ रही है बात, बदकारी करने में बदनामी नहीं है, बदकारी ना करने में बदकारी का इल्जाम लगेगा, अगर नहीं किया ना तो बदकारी का इल्जाम लगेगा। अब तो इज्जत नफ्स का मसला आ गया कि नहीं आ गया। दूसरी बात ये लयूस जनन्ना, जब तुझ पे बदकारी का इल्जाम लगेगा तो हम सिर्फ इल्जाम लगा के छोड़ेंगे नहीं, क्योंकि दुनिया कहेगी कि इल्जाम लगा दिया सजा क्यों नहीं दे रहे, इसका मतलब ये इल्जाम क्या था, جھوٹا. بھائی جب الزام لگایا ہے تو پھر اپنے محل میں ایسے رکھا ہوا کیوں ہے؟ تو جیل میں کیوں نہیں ڈالتے؟ تو جیل میں بھی جائے گا تو. ہم اور آپ میں سے کوئی ہوتا تو شیطان ہمارے دل میں کتنے وسوسے ڈالتا کہ بھائی میں تو غیر ملک میں ہوں اور اتنی خوبصورت عورت دعوت دے رہی ہے اور میری تو مجبوری ہے اور میرے لیے تو یہاں نکاح کا انتظام بھی کیا ہے, بہت مشکل ہے, اور میں تو جوان بھی ہوں اور بھائی میرے اندر صحت بھی ہے. نفسیاتی ڈاکٹر ہوتا نا وہاں پہ, آج کل سب نفسیاتی ڈاکٹروں کی بات نہیں کر رہا, بہت سے نفسیاتی ڈاکٹروں نے عورتوں کو زنا کے دھندے پہ لگا دیا ہے. کیونکہ ڈاکٹر صرف ڈپریشن کا علاج جانتا ہے, آخرت میں اس کے کیا چترول لگنے والے ہیں اس کمبخت کو اس کا پتا نہیں ہوتا. بہت سے لڑکوں کو مجدنی پہ لگا دیا ڈاکٹروں نے, سارے ڈاکٹر کی بات نہیں کر رہا میں. لڑکے جاتے ہیں ہماری بیوی نہیں ہے ہم ڈپریشن میں جا رہے ہیں, کہہ رہے کوئی بات نہیں ہینڈ پریکٹس کر لیا کرو, اس سے ریلیکس ہو جاتے ہو. چرس پینے سے بھی آدمی ریلیکس ہوتا ہے, شراب پینے سے بھی آدمی کیا ہوتا ہے, اور یہ جو ریلیکشن ہے نا ہینڈ پریکٹس سے یہ وقتی ہے, اس کے بعد دورہ اس سے ڈبل پڑتا ہے. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ اور زیادہ آدمی ٹینشن میں جاتا ہے, پھر یہی کرتا رہتا ہے بیٹھ کے وہ. تو اپنے آپ کو گناہ سے بچاؤ. ڈاکٹر ایک فیلڈ کو جانتا ہے, اخلاقیات ڈاکٹر کا شعبہ بولو نا نہیں. یہ جو ہومو سیکسولیٹی کو پوری دنیا میں عام کر دیا, کیوں؟ ڈاکٹر کہتے ہیں میڈیکلی اس کا کوئی نقصان, بولو نا نہیں ہے, میڈیکلی کوئی نقصان نہیں, اس لیے پوری دنیا میں لیگل. ابے میڈیکلی نقصان ہو نہ ہو, مینٹلی کتنا نقصان ہے, انسان گدے گھوڑوں سے بھی کیا ہو جاتا ہے, بدتر ہو جاتا ہے. تو ہر چیز میڈیکلی نہیں ہے, اخلاقیات بھی ہیں. آپ اپنے باپ کو گھر میں رکھو اور ٹینشن اٹھاؤ, میڈیکلی یہ آپ کی صحت کے لیے اچھا ہے, یہ اولڈ ہاؤس میں جمع کر کے ریلیکس ہو جاؤ. مینٹلی ہیلتھ کس میں اچھی ہوگی؟ مینٹلی ہیلتھ تو اس میں, اولڈ ہاؤس میں جمع کراؤ. ابا تو جانے, تیری زندگی جانے, میں لائف کو کیا کروں گا انجوائے. تو سارے نفسیاتی ڈاکٹر کہیں گے اب آپ کے جتنے بھی دماغ کے کیمیکل ہیں بالکل کیا چل رہے ہیں, بیلنس, کوئی ڈپریشن کا آپ چانس. گورا یہی تو کرتا ہے ابا اما کے ساتھ. مولوی کے پاس جاؤ گے, بولے گا بھائی تیرے سارے جتنے کیمیکل ہیں نا قبر میں جاتے ہی اپ اینڈ ڈاؤن ہونے والے, جب تیرے وہاں چترول لگیں گے. بوڑھے باپ کو بوڑھی ماں کو گھر میں لے آ, ٹینشن اٹھا لے, بلے ڈپریشن سے مر جا, اس موت پر تجھے شہادت کا اجر ملے گا. نہیں آئی میرا خیال ہے بات؟ تو بعض عورتیں بیوہ طلاق یافتہ ہوتی ہیں, کال آتی ہیں میرے پاس, بھائی وہ بتاتی ہیں ہمیں ڈاکٹر خود کہہ رہے کہ آپ اپنا کوئی بوائے فرینڈ رکھو, شادی اگر کوئی نہیں کر رہا تو بوائے فرینڈ رکھو تو ریلیکس ہو جاؤ گی. میں کہتا ہوں بھائی ریلیکس نہیں ہوگی, اس سے آپ کی زندگی اور زیادہ جہنم بن جائے گی. نکاح کے علاوہ کوئی راستہ نہیں ہے. تو ڈاکٹر کے سے پہلے یہ بھی دیکھ لیا کرو کچھ اخلاقیات بھی جانتا ہے کہ نہیں جانتا. میں نہیں کہہ رہا سارے ایسے ہوتے ہیں. تو یوسف علیہ السلام کس قسم پرسی میں, کس قسم پرسی میں, جیل کی دھمکیاں. کوئی نفسیاتی ڈاکٹر ہوتا تو کیا کہتا بھائی؟ تو وہ تو مشورے دیتا کہ یار جیل جانے سے بہتر ہے کہ آپ برائی کر لو, کیا ہے. لیکن جب زلیخا نے دو دھمکیاں دی ہیں نا کہ بدنام بھی کروں گی اور جیل میں بھی, تو یوسف علیہ السلام نے اللہ سے ہاتھ اٹھا کے دعا مانگی, رب سجن احب الیہ مما یدعوننی الیہ, اے اللہ اس بدکاری اور زنا سے مجھے جیل کی زندگی زیادہ محبوب ہے. اور اللہ سے دعا مانگ رہے ہیں, وَإِلَّا تَصْرِفْ عَنِّي كَيْدَهُنَّ أَصْبُ إِلَيْهِنَّ, اے اللہ تو نے اگر مجھے ان کے فتنے سے نہ بچایا تو میں بھی ان کی طرف مائل ہو جاؤں گا, وَأَكُمْ مِنَ الْجَاهِلِينَ, اور میں بھی جہالت کا کام کر بیٹھوں گا. اس سے پتا چلتا ہے زنا اتنی خطرناک جرم ہے کہ اس میں اللہ کی مدد اگر شامل حال نہ ہو تو انسان کو بھٹکنے میں کوئی ٹائم نہیں لگتا. اس لیے زنا سے بچنے کے لیے اسباب بھی اختیار کرو اور اللہ سے گڑ گڑا کے دعائیں بھی مانگا کرو, اے اللہ ہمیں اس گندی پلید بیماری سے بچا, کیونکہ یہ بہت خطرناک, بہت اٹریکشن ہے اس کے اندر. سمجھتے ہو کہ نہیں سمجھتے؟ تو کیا ہوا, یوسف علیہ السلام کو جیل کی کوٹریوں میں ڈال دیا گیا, جیل میں چلے گئے. تو کبھی بھی ایسا نہیں ہوا یوسف علیہ السلام کو جیل جا کے ندامت ہوئی ہو, بھائی میں نے اپنی زندگی پہ اپنے پاؤں پہ کلہاڑا مار دیا, معاذ اللہ, دیکھو عیش سے بھی گیا اور عزت بھی لوگوں میں میری خراب کر دی اور جیل کی زندگی میں مجھے ڈال دیا. لیکن اللہ نے کیسا انتظام کیا یوسف علیہ السلام کے لیے, کیسے با عزت بری کیا ہے اور بالآخر مصر کا بادشاہ بنایا. یہ میری یہ بات یاد کر رکھ لو, اپنی ڈائری میں لکھ لو کہ جس نوجوان کو زنا کا موقع ملا اور کوئی رکاوٹ نہیں تھی, اللہ کی خاطر اس نے زنا چھوڑ دیا نا, آپ دیکھنا اللہ صرف آخرت میں نہیں دنیا میں اس کو بہت نوازتے ہیں. دنیا میں بہت نوازتے ہیں. جس کو موقع ملا نا اور اس نے کیا کیا, چھوڑ دیا, صرف کس کے لیے؟ اللہ کے. آخرت تو بعد میں ہوگی, دنیا میں اس کی برکتیں اپنی آنکھوں سے دیکھے گا. کرنے والے بہت ہیں جب موقع ملتا ہے, ایسے موقع پہ بچنے والے مارکیٹ میں کم ہیں. تو جو چیز مارکیٹ میں شارٹ ہوتی ہے ویلیو اس کی زیادہ ہوتی ہے, جو مارکیٹ میں زیادہ ہوتی ہے اس کی زیادہ ہوتی ہے, شارٹ چیزوں کی. تو بھائی بچنے والے شارٹ ہیں تو اللہ کی نظر میں ان کی ویلیو ہے. کتے بلوں کی طرح, گدے گھوڑے, فیمیل سے فزیکل ریلیشن کرنے والے وہ مارکیٹ میں بولو بہت. ہمارے یہاں آئس کریم پارلر کھل گیا تھا ادھر, آئس کریم پارلر نا, نام آئس کریم پارلر تھا, اندر پتہ نہیں کیا کیا ہو رہا تھا. ہم دیکھتے تھے 13-13 سال کی بچیاں یونیفارم میں ڈیٹ مارنے آ رہی ہیں اپنے بوائے فرینڈ کے ساتھ. تمہیں تھوڑی لوگ گھروں کی باتیں آ کے بتائیں گے جو ان پہ, وہ ہمیں بتاتی ہیں, لڑکیاں بتاتی ہیں پروفیسر نے مجھے استعمال کیا, بوائے فرینڈ نے مجھے استعمال کیا. اور یہ بھی وہ لوگ بتاتی ہیں جن کے ساتھ غلط ہوا, استعمال کر کے نظر انداز کر دیا. کیا بھنگی خانہ کھولا ہوا ہے یار. میں نہیں کہہ رہا یونیورسٹیوں میں مت پڑھاؤ اپنے بچیوں کو یا اپنے لڑکوں کو نہیں پڑھاؤ, نگرانی تو کرو نا کم از کم. ماں باپ نے ایسے بچیوں کو موبائل دے کے چھوڑ دیا ہے, وہ یونیورسٹی جا رہی ہے, دیکھ بھی نہیں رہے کہ جا بھی رہی ہے کہ نہیں جا رہی ہے, لڑکا کیا کر رہا ہے یونیورسٹی میں, کوئی نگرانی نہیں ہے. تو بھائی آپ پڑھنا جب ہے, تعلیم تو ضروری ہے, ورنہ بالکل ہی ہم اور جو جائیں اس سے بھی جاہل کے جاہل رہ جائیں گے. تو نگرانی تو کرو نا اپنی بچیوں کی. یونیورسٹی میں کوئی جوان لڑکی ہے, کوئی بھائی جائے اس کو پہنچانے کے لیے, اس کی نگرانی کرے. باپ, ایسے لوگ میں جانتا ہوں, بیٹیاں پڑھائی کے لیے جاتی ہیں, باپ جاتا ہے, بھائی جاتا ہے, نگرانی کر رہا ہے, اس کو سمجھایا ہوا ہے بیٹا کسی سے تمہیں دوستی لگانے کی اجازت نہیں ہے, ریزرو رہنا ہے سب سے. پوری نگرانی کرتے ہیں, موبائل کنٹرول میں ہے. ایسے گدے گھوڑوں کی طرح بچیوں کو کیا کیا ہوا ہے, آزاد جاؤ بیٹا جو مرضی کرو. تو قو انفسکم واہلیکم نارا, اللہ کہتے ہیں اپنے آپ کو اور اپنے گھر والوں کو جہنم کی آگ سے بچاؤ. تو نگرانی کرو اپنی بیٹیوں کی, اپنے بیٹوں کی جو یونیورسٹی جا رہی ہیں. میں نہیں کہہ رہا بدگمانی کرو, الحمدللہ بہت سی اچھی بھی ہیں, بچتی ہیں برائیوں سے, ہوسٹل میں رہ کے بھی بچ جاتی ہیں. لیکن بھائی ہم اسباب کے مکلف ہیں, ہمیں شریعت نے حکم دیا ہے کہ نگرانی بولو کرنی پڑے. اور لڑکی کی بروقت شادی کر دو, کیا کر دو, اور پھر اس کے شوہر کو بولو بھائی یہ تعلیم جاری رکھے گی, ہم اسی بیس پہ شادی کر رہے ہیں, ہم نے تعلیم اسے چھڑوانی نہیں ہے. پھر شوہر نگرانی کرے, سمجھتے ہو گے نہیں سمجھتے. تو بے نگرانی میں بے لگام چھوڑا ہوا, ماں باپ کو اس سے کوئی غرض ہی نہیں ہے. وہ کہتے ہیں ایجوکیشن چاہیے ہمیں, بھلے جو مرضی کرے. تو ٹھیک ہے بھائی, تعلیم یافتہ بن جائے گی, خود بھی جہنم کا ایندھن بنے گی اور تمہیں بھی جہنم کی آگ میں دھکیلے گی. قرآن میں کئی جگہ ہے کہ جو ماتحت لوگ ہیں وہ اپنے بڑوں کا گریبان پکڑیں گے. اے اللہ تو آج ہمیں آگ میں ڈال رہا ہے نا, لیکن ہمارے ان ماں باپ کو بھی ڈال آگ میں, ہمارے ان بڑوں کو بھی ڈال, ہم ان کی وجہ سے کیا ہوئے ہیں, گمراہ ہوئے ہیں. ہم تعلیم کے خلاف نہیں ہیں, ہم بے حیائی کے خلاف ہیں. سمجھتے ہو کہ نہیں سمجھتے ہو. اور اگر بچی کو یونیورسٹی میں بھیج ہی دیا آپ نے بغیر نگرانی کے, اور کہیں آنکڑا ہو گیا اس کا, آنکھ مٹکا ہو گیا اس کا, تو پھر اس کو یہ آپشن دو کہ گھر میں آ کے وہ یہ بتا سکے کہ ابا مجھے فلاں پسند ہے. ابا کو نہ بتائے, اما کو بتا دے. پھر غیرت مت دکھاؤ کہ تجھے میں نے یونیورسٹی میں پڑھنے کے لیے بھیجا ہے یا رشتے تلاش کرنے کے لیے بھیجا ہے. پھر یہ غیرت مت دے. جہاں مرد اور عورت ہوں گے, پسند ناپسند بولو ہوگی, یہ نیچرل ہے. شکر ادا کرو وہ آ کے تمہیں کوئی دوستی نہیں لگائی اس نے, وہ آ کے تمہیں کہہ رہی میں شادی کرنا چاہتی ہوں. بولو ماشاءاللہ بیٹی تو نے میرا سر کیا کر دیا, فخر سے بلند کر دیا. تو نے چھپا کے دوستی نہیں کی, تو نے مجھے بتایا کہ مجھے فلاں پسند ہے. ٹھیک ہے ہم فلاں کو چیک کریں گے, اس کو چھٹا تو نہیں لگاتا, کچھ چرس تو نہیں پیتا, دوست احباب سے انکوائری کریں گے, سمجھ میں آ رہا ہے, فوراً کیا کر دو, شادی کر دو. رخصت ہی نہیں کر سکتے, نکاح کر دو بھائی. بعض دفعہ تو ایکچولی ٹوپی ڈرامے تو چل رہے ہوتے ہیں نا, چل بھائی تو ایکچولی بھی کر لے, تو نکاح کر دے. دونوں میاں بیوی بی ہیں, بھلے جہاں ڈیٹے مارے ہیں, تو ڈیٹ مارنے کی ان کو ضرورت ہے ہی نہیں. بولو بھائی رخصتی, ہم تعلیم مکمل کرنے کے بات کریں گے, ابھی کیا ہے, ساری دنیا کو پتا ہے یہ میاں بیوی بی ہیں. وہ اپنے گھر سے آتا ہے یونیورسٹی پڑھنے کے لیے, یہ اپنے گھر سے آتی ہے, تو کیا جا رہا ہے اس میں. بوائے گرل فرینڈ بوائے فرینڈ بھی تو اسی طرح آ رہے ہوتے ہیں, تو میاں بیوی بی نہیں آ سکتے. ساری دنیا کو پتا ہے بھائی یہ کیا ہے, میاں بیوی بی ہیں. تو آسان کرو اس کو میرے بھائی, بدکاری بہت بری چیز ہے, اللہ نہیں چھوڑے گا. اور یونیورسٹیوں میں نشہ بہت آ رہا ہے. آئس پہلے یہ گندے نالوں میں ملا کرتی تھی, چرس, چرسی بیٹھے ہوتے تھے گندے کپڑوں میں, گندے نالوں میں. اب چرس کہاں مل رہی ہے, یونیورسٹیوں میں. آپ اپنے بچے کو چرسی بنانا چاہتے ہو, آئس کا نشے والا بنانا چاہتے ہو, بہترین یونیورسٹی میں اس کا ایڈمیشن آپ کرا دیں. سمجھ رہے ہیں؟ تو زانی بھی بنے گا, سب نہیں بنتے, پھر میں بار بار کہوں, اور چرسی بھی, بلکہ چرس سے اوپر کی چیزیں پیے گا وہ. چرس بس تو ابھی چھوٹی موٹی چیز ہو گئی ہے, چرس تو بڑی یونیورسٹی میں کہتے ہیں ہماری یونیورسٹی کو بدنام کر رہے ہو, تمہیں شرم نہیں آتی؟ تو کہاں سے, بس میں بات کو ختم کرتا ہوں. خدا کے لیے اس بے حیائی سے کیا کرو, توبہ. کوئی گناہ سوسائٹی میں عام ہو جاتا ہے تو وہ قابل معافی نہیں رہتا. لوط علیہ السلام کی قوم میں لڑکوں سے بدفعلی عام ہو گئی تھی, تو کیا اللہ نے اگنور کر دیا کہ سب کر رہے ہیں تو چلو رہنے دو؟ نہ نہ نہ, اللہ نے پوری قوم کو اٹھا کے الٹا کر کے پٹخ کے ہلاک کر دیا, تباہ کر دیا پوری قوم کو, اتنا غضب. تو میں بتا رہا تھا یہاں اسکرین پالر کھلا تھا, اب تو شکر ہے بند ہو گیا. اس وقت اندازہ ہوتا تھا, ابے بھائی وہاں قریب میں نا ایک وہ اس کی دکان ہے, گاڑیوں کی میکینک ہیں, تو میری گاڑی اکثر میں گاڑی وہاں لے کے جاتا تو ان کے ساتھ ہی, وہ بڑے بیزار تھے کہ یار کیا یہ چکلا کھل گیا ہمارے. اس وقت حیران ہوتا تھا, 13-13, 14-14 سال کی لڑکیاں یونیفارم میں, اسکول یونیفارم میں لڑکوں کے ساتھ آ رہی ہیں اندر. ماں باپ کیا سمجھ رہے ہیں, کہاں گئی ہے ہماری بچی اسکول, اور 13 سال کی بچی یار وہ لڑکے کے ساتھ کہاں آ رہی ہے. یہ عمر ہے محبت کی بھوکی ہوتی ہے عورت. ماں باپ جب شادی نہیں کرتے نا تو اس کے سائڈ ایفیکٹ کیا ہوتے ہیں, نیچر تھوڑی چینج ہوتی ہے, تو وہ ڈیٹے مار رہی ہیں. ایسے بھی کیس دیکھنے میں آئے کہ بچے کے ساتھ لڑکی آ رہی ہے, اپنے بچے کے ساتھ, چھوٹے بچے کو گود, بچے کو باہر کسی کو پکڑایا اور خود اندر منہ کالا. ہمیں نہیں پتا منہ کالا کر رہی ہے کیا کر رہی ہے, لیکن بند کمرے میں دو مرد اور عورت کیا کریں گے جا کے, تو کیا حال ہے, یعنی کیا آپ سوچو گے. یہ بات کر رہا ہوں میں 12-13 سال پرانی, اب تو سوسائٹی بہت زیادہ ایڈوانس ہو گئی, اب تو یہ کھونے کھانچوں کی ضرورت ہی نہیں ہے. تو میرے بھائی زنا کرنے والے, منہ کالا کرنے والے, گند میں منہ مارنے والے, گدے گھوڑے گدیاں بہت ہیں. ہم پیغمبروں کے طریقوں پہ چلتے ہیں. پیغمبروں کا کام کیا تھا, نکاح کرنا. نکاح میں انسان چھپاتا نہیں ہے, نکاح سے انسان کی سوسائٹی میں عزت کم ہونے کے بجائے گھر میں نہیں رہتی لیکن باہر باہر عزت, لوگ سمجھتے ہیں بڑی عزت ہوگی, چار بیوی ہوں گی, وہ بھی جاتی ہے لیکن بہرحال بیزتی بھی ہوتی ہے, لیکن بہرحال اصل میں کیا ہے, عزت ہے, ٹھیک ہے نا. اولاد ملتی ہے انسان کو, اور اللہ بھلا کرے مال میں برکت ہوتی ہے. زنا سے مال کی برکت ختم, زانی کے چہرے پہ پھٹکار ہوتی ہے, نکاح کرنے سے چہرے پہ نور آتا ہے. زنا کرنا فرعون حامان اور ان عیاشوں کا طریقہ ہے, نکاح کرنا موسیٰ علیہ السلام کی سنت, ابراہیم علیہ السلام کی سنت, سلیمان علیہ السلام کی سنت, داؤد علیہ السلام کی سنت. اور محمد صلی اللہ علیہ وسلم کے گھر میں کھانے کو نہیں تھا, بیویاں کتنی تھیں, 9. شرمندہ ہو گئے, مر جاؤ, ڈوب جاؤ یہاں, دفع ہو جاؤ یہاں. اگر غیرت ہوتی نا یہ بات سن کے اب سب مر چکے ہوتے, بے ہوش ہو چکے. کھانے کو روٹی نہیں ہے, بیویاں کتنی رکھی ہیں, ایٹ اے ٹائم نا. یہ بتانے کے لیے کہ کثرت نکاح یہ اس امت کا شعار ہے, سمجھتے ہو؟ تو کیوں اپنی جان پہ ظلم کر رہے ہو؟ نہ کرو آپ چار, ایک ہی کرو. خواتین بھی سن رہی ہیں بیان, غصہ ہوتی ہیں, میں تو خواتین ہی کے فائدے کے لیے کہہ رہا ہوں, لیکن چلو. لیکن زنا سے میرے بھائی بچنا پڑے گا, اور نکاح میں اللہ پہ توکل کرنا پڑے گا. تو گھروں میں تلاوت کا معمول بنائے, ڈیلی تلاوت ہوا کرے گھر میں. ہر وقت موبائل چل رہے ہیں, ایل ای ڈی پہ بلاگ چل رہے ہیں, اور وہ پرینک چل رہے ہیں, 24 گھنٹے یہی کام ہے بچوں کا. تو گھر میں تھوڑا سا خواتین پابند کریں بھائی, خود بھی روزانہ آدھا پارا, ایک پارا, 15-20 منٹ تلاوت کر لی, کچھ صبح شام تسبیح کا معمول بنا لیا, کچھ جو ہے ٹوٹا پھوٹا تہجد کا معمول بنا لیا. قرآن پورے سال گزر جاتے ہیں, قرآن دیکھنے کی توفیق نہیں ہوتی. اور نفلی روزوں کا معمول بنائے. اللہ تعالی ہم سب کو اس پر عمل کی توفیق عطا فرمائے. جلدی جلدی میں سوال نمٹاتا ہوں, بس بہت اسپیڈ کے ساتھ, وقت بہت زیادہ ہو گیا. ایک دوست کی بیوی نے خلا کے لیے 18 جنوری کی کورٹ میں درخواست جمع کرائی, اور جنوری کے آخر میں اس نے ایک مفتی سے نکاح پر نکاح کر لیا, جبکہ میرے دوست کو خلا کا نوٹس 6 فروری کو موصول ہوا, اور خلا کا فیصلہ بھی عدالت نے 20 مارچ کو دیا. انہوں نے عدت بھی نہیں کی, اور جبکہ یہ عالم ہیں اور رخصتی, اور مفتی صاحب اور وہ فلاں مدرسے سے منسلک ہیں. میرے دوست نے ان کے خلاف 20A کا مقدمہ عدالت میں داخل کر دیا. آپ بتائیے شریعت کے مطابق ان کی کیا سزا ہونی چاہیے؟ فیملی کورٹ کے جج کو میرے دوست نے بتایا کہ انہوں نے خلا سے پہلے نکاح کر لیا, تو جج نے کہا یہ زنا ہے, لیکن فیملی کورٹ ہے, آپ کرمنل کورٹ میں کیس داخل کریں. देखो अगर यकतरफा खुला है और औरत ने गवाहों से साबित नहीं किया था कि शोहर बेसिक हुकूक अदा नहीं कर रहा या और शोहर ने साइन भी नहीं किया तो फिर ये खुला के बाद भी देना है, समझ रहे हो। फस्खे निकाह के जब तक मोतबर असबाब नहीं पाए जाएंगे उस वक्त तक अदालत का फैसला मोतबर नहीं होता। हाँ कुछ निकाह के असबाब हैं जिससे तनसीख निकाह हो सकता है, वो असबाब अगर पाए गए थे तो फिर निकाह खत्म हो गया, नहीं पाए गए थे तो निकाह नहीं खत्म हुआ। अलबत्ता अगर शोहर ने पेपर पे साइन कर दिया था तो फिर बहर सूरत निकाह खत्म हो गया। तो अब मसला ये है कि ये जो केस है ये किसी मौलवी साहब का बता रहे हैं, किसी मुफ्ती साहब ने ऐसा किया है कि किसी की बीवी से शादी कर ली है। पहली बात तो ये समझ लो कि जिस शख्स के नाम के आगे भी मुफ्ती लगा हुआ है जरूरी नहीं कि वो मुफ्ती हो। हमारे मुल्क का बहुत बड़ा अलमिया ये है कि गेटअप पे मुफ्ती की डिग्री मिलती है अवाम की तरफ से। मुफ्ती की डिग्री पता है के लिए क्या जरूरी है, आपने दरसे निजामी मुकम्मल कंप्लीट किया हो, एक बात। नंबर दो, फिर किसी रिलायबल इदारे से मुफ्ती का बाद इदारों में एक साल का कोर्स होता है, बाद में तीन साल का कोर्स होता है, ये कोर्स कंप्लीट किया हो, कितनी शर्तें हो गई, और उस कोर्स में हर आलिम को दाखला नहीं मिलता। हमारे यहां जामित रशीद ने कितने उलमा आते हैं मुफ्ती का कोर्स करने के लिए, सिलेक्शन 10-12 की होती है, बाकी सबको फेल कर दिया जाता है। उसके लिए बहुत ज्यादा इस्तेदाद चाहिए, मेंटल लेवल चेक करना पड़ता है। फिर जब वो एक साल या दो साल या तीन साल का कोर्स करेगा तो भी मुफ्ती नहीं बन जाता, कम से कम 10 साल वो मसाइल की तहकीक की प्रैक्टिस करेगा किसी माहिर मुफ्ती की निगरानी में। समझ में आ रही है बात कि नहीं है, 10 साल कम अज कम जरूरी है। उसके बाद खुद वो फैसला नहीं करेगा कि मैं मुफ्ती बन गया हूं कि नहीं बन गया, उसके जो सीनियर असातिज़ा हैं वो फिर ये फैसला करेंगे कि इसको मुफ्ती कहा जाए या नहीं कहा जाए। खुद से लगाता फिरता मैं मुफ्ती फला, ये पागल है, ये क्या है, पागल है। उसके बड़े कहेंगे कि हाँ भाई इसमें इतनी सलाहियत पैदा हो गई कि मसाइल में ये तहकीक करके जवाब दे सकता है, इसकी इतनी मेंटल लेवल भी होना चाहिए ना, बाद लोगों ऊपर भूसा भरा होता है, दिमाग होता ही नहीं है, वो जितना भी इल्म हासिल करें उनको समझ में ही नहीं आता। तो उस 10 साल के प्रोसेस के बाद उसको उसके बड़े अगर अथॉरिटी देते हैं तो फिर वो मुफ्ती कहलाएगा, अदरवाइज वो 100 साल में भी मुफ्ती। बोलो, ये वो डिग्री नहीं है कि आपने कोर्स किया तो आप मुफ्ती कहना शुरू कर दें। कुछ कोर्सेज ऐसे तो करने के बाद आप जो है ना वो अहल होते हो, पीएचडी कर लिया आपने तो आप पीएचडी स्कॉलर बन गए। मुफ्ती में ऐसा नहीं है, कई साल की प्रैक्टिस के बाद जब उसके बड़े कहेंगे कि भाई मुल्क के जो नामवर उलमा है वो जब उस पर एतमाद करेंगे, हाँ भाई अब ये इस काबिल है कि इसको, मैंने जब 8-9 साल पढ़ा है ना उसके बाद फतवे का कोर्स किया हजरत मुफ्ती उलवाब साहब की निगरानी में, उसके बाद भी हमें मुफ्ती की का लफ्ज लगाने की इजाजत नहीं थी और ना अपने मुहर से फतवा देने की इजाजत थी। उसके बाद फिर 11 साल मैंने अपने सीनियर असातिज़ा की मौजूदगी में फतवे का काम किया है, यानी हम जब तहकीक करते थे उनके सामने रखते थे, वो उसमें गलत सही की करेक्शन करते थे, फिर हमें और तहकीक का कहते, इस तरह से 10-11 साल कंटिन्यू काम करने के बाद फिर हमारे बड़ों ने मुझे इजाजत दी कि भाई अब आप अपनी स्टैम्प के साथ भी फतवा जारी कर सकते हो। इजाजत मिलने के बाद भी मैंने ये काम नहीं किया, समझ रहे हो, मुझे डर लगता था यार मैं अपनी स्टैम्प से लिखूं कल क़यामत में किसकी गर्दन पकड़ी जाएगी मेरी। 2011 में मुझे इजाजत मिली है, उसके बाद जाके अब 2023 में मैंने अपनी स्टैम्प से फतवा जारी करना शुरू किया है, और वो भी इसलिए, यानी 2023 तक भी करता रहा काम मैं, अब मैंने अपनी स्टैम्प लगाना शुरू की, वो भी इसलिए कि सवालात की रश इतना ज्यादा है कि हर मसला में जामे तो रशीद लेके जाऊं उनसे स्टैम्प लगवाऊं तो फिर जो सवाल पूछने वाले उनका नुकसान बहुत हो रहा था। तो फिर मैंने ये किया कि चलो जी मैं अपने साइन से फतवा जारी कर देता हूं। इस प्रोसेस से गुजरने के बाद कोई शख्स मुफ्ती कहलाने का, और हम अभी भी अपने आप को कोई फंटर नहीं समझते, मुफ्ती होना तो बहुत बड़ी बात है। तो बड़ों ने इजाजत दी तो उनकी इजाजत से, बल्कि इजाजत के एक किस्म का हुक्म ही है कि भाई आप मसला बता सकते हो। तो आजकल क्या हो रहा है, मुफ्तियों के स्कैंडल बहुत आ रहे हैं, वो मुफ्ती फलानी लड़की के साथ पकड़ा गया, आपके साथ भगा के ले गया, भाई ये मुफ्ती नहीं होते, ये जाहिल के बच्चे होते। मुफ्ती अब्दुल कवी के देखो ना स्कैंडल, अब गीबत इसलिए नहीं हुई तो सारी दुनिया के सामने, कल मुफ्ती अब्दुल कवी साहब की कोई लड़ाई है कि एक लड़की नाच रही है ना और मुफ्ती अब्दुल कवी साहब क्या कर रहे हैं, इंजॉय, बड़ा जबरदस्त इंजॉय कर रहे हैं, पता नहीं फेक है या क्या है वल्लाहु आलम, तो बजायर तो फेक नहीं लग रही थी लेकिन उनके तो अपने वैसे ही माशाल्लाह बड़े मशहूर हैं वो, तो मुफ्ती कहां से हो गए वो। मैंने मुफ्ती इसलिए कह दिया कि लोगों ने नाम बना दिया उनका, फिर लोग कहते हैं मुफ्ती को देखो क्या कर रहा है। भाई जान किसने कहा कि ये मुफ्ती हैं, किसने लगाया, खुद ही लगा दिया। ये ऐसे है जैसे खुद ही बॉलिंग करो और खुद ही बैटिंग करो, खुद ही करो। तो मुफ्ती बहुत एक मुश्किल से डिग्री मिलती है और उसमें बहुत, और फिर मुफ्ती के पास तो इतना टाइम ही नहीं होता कि अमलियात में आए। वो बहुत से आमिल है मुफ्ती, मुफ्ती फला अमलियात कर रहे हैं, जिन ट्रायल भगा रहे हैं और क्या है वो मुफ्ती। तो ये पाकिस्तान है, यहां लाकानूनियत है, जो चाहे बन जाओ, कोई पूछने वाला नहीं है। डॉक्टर भी लोग बने हुए जाली डिग्रियों पे, और आम डॉक्टरों से ज्यादा बड़े डॉक्टर बने हुए। हकीम तो ऐसे मार्केट में मिलेंगे, हर थोड़े दिन में कोई मंजन बेच रहा होगा बैठ के, और किबला बड़े हकीम साहब। भाई हकीम रिलायबल होना चाहिए, किस इदारे से फारिग है, किस उस्ताद से पढ़ा है, क्या तजर्बा है आपका। उस वक्त तक उसको हकीम मत मानो, सेहतों से खेलते हैं ये। हकीम साहब कब्रिस्तान से गुजरते थे, मुंह छुपा लेते थे। किसी ने कहा ये तकल्लुफ क्यों कहते हैं, सारे मेरे पहुंचाए हुए, इनसे शर्म आती है मुझे। तो अब ये जो मसला है ना कि ये रूहानी आमिल लोग होते हैं, अब मुझे नहीं पता ये मौलवी साहब ने इद्दत के से पहले निकाह किया, इद्दत के बाद। तो आपके जिम्मे दो काम है, एक जिन्होंने ये इस्तिफ्ता लिखा है, सबसे पहले तो वो खुला की जो डॉक्यूमेंट्स हैं किसी मदरसे में दाखिल करें, दारुल उलूम करेंगी है, बिनोरी टाउन, जामिया फारूकिया, जामिया तुरशीद, वो या हमारे पास भी जमा करा सकते हैं। वो डॉक्यूमेंट देख के मुफ्ती ये फैसला करेगा कि शरई लिहाज से ये खुला ठीक भी है या नहीं है। अगर खुला ठीक ही नहीं हुआ तो फिर तो उस मौलवी पे सीधा सीधा जिना का केस बनता है, समझते हो कि नहीं समझते। फिर तो वो क्या है, जानी। उसको बता दिया जाए, फतवा ले जाके दिखाया जाए, फिर भी अगर वो नहीं मानता तो उसको अनाउंस कर दिया जाए, फतवा दिखा के ना कि भाई देखो ये फतवा है, ये मेरी बीवी है और बैठी हुई किसके साथ है, ये इस शख्स के साथ बैठी हुई है जो जाली मुफ्ती है। मुफ्ती नहीं है वो, क्या है, जाली मुफ्ती है। उसको फिर बदनाम करें आप। और अगर ये साबित होता है कि ये खुला है ही नहीं, सॉरी खुला है, फतवा मिल जाता है आपको, भाई ये अदालत ने उस उसूल का ख्याल किया, खुला है, ये असबाब फसखे निकाह पाए जाते थे, तो फिर आप ये साबित करें कि भाई ये इज्जत के अंदर अंदर निकाह हुआ है। तो फिर ये जो क्रिमिनल केसेस अदालतों के है ना, तो उसमें आप ये केस कर सकते हैं कि देखो ये खुला की डेट है और इस डेट के अंदर इसने कमबख्त ने निकाह किया है, और उसमें तो इज्जत पूरी होने का चांस है ही नहीं, सही है ना। तो फिर आप उसके ऊपर केस कर सकते हैं, तो वो अंदर हो सकता है, उसको छोड़े नहीं, आपने अंदर कराना है। लेकिन मैं फिर बता दूं, मुझे नहीं पता ये जो लिखा हुआ है सही लिखा है कि गलत लिखा है, हो सकता है ऐसा ना भी हो। तो किसी पे इल्जाम लगाने से पहले जब तक दोनों तरफ की बात ना सुनी जाए उस वक्त तक फैसला करना मुमकिन नहीं होता। तो मेरे इस स्पीच का मतलब ये ना समझे कि मैं उस मौलवी के खिलाफ बोल रहा हूं। हो सकता है उस मौलवी से हम मिले तो वो बता दे कि भाई शरी लिहाज से भी खुला ठीक था, मैंने फतवा लिया था और इद्दत भी इसकी पूरी हुई थी। तो मैं तरफदारी नहीं करता, मैं कहता हूं अगर ये ठीक है तो फिर ये करें, बाकी ठीक है या नहीं, भाई हमने तो एक तरफ का बयान सुना है, हमने दूसरी तरफ का बयान नहीं सुना। आगे चलते हम जल्दी, पढ़ाएंगे तो एक दूसरे को इसमें बुलाते हैं क्या, इस तरह नाम है हमको बुलाना दावत में जायज है। लड़के लड़के आजकल स्कूलों में पढ़ रहे हैं, शादी ब्याह में एक दूसरे को दावत दे, आप मेरी बहन की शादी आप भी आइएगा, आप मेरे क्लास फेलो हैं, जायज नहीं है ये। लड़की को लड़के से फ्री होने की इजाजत बोलो नहीं है। वो तुम्हारा क्या लगता है जो उसको अपने मामू की शादी में बुला रही है तू। हम मुतकिफ हैं, तनकीद करना मकसद नहीं है, इस्लाह की जरूरत है, हमें इस्लाही बयानात की कमी महसूस ही बताओ, इस्लाह की जरूरत है। लेकिन हमें मिसाल के तौर पर मुकम्मल 29 पारे की तफसील, लेकिन पूरा बयान जानवरों के मजालिम पर हुआ, ये अब बयान अपनी जगह दुरुस्त है लेकिन इतकाफ की दिनों में मुनासिब नहीं। ये बिल्कुल गलत राय है आपकी, मैं आपकी इस राय से बिल्कुल भी मुतफिक नहीं हूं। मैं जो जिस चीज को बेहतर समझूंगा वो बयान करूंगा आपके सामने। तो जानवरों पर जुल्म भी होता है कि नहीं होता, तो ये भी तो कुरान का हिस्सा है। तो इस तरह की राय बहुत से लोग देते रहे हैं, और ये इस्लाह में दाखिल नहीं है क्या, यानी ये जो आप कह रहे हैं कि ये इस्लाही बयान नहीं था, तो क्या फसादी बयान था ये? जो इस्लाही नहीं होता वो क्या होता है? वो तो फसादी बयान होता है ना। तो इस तरह फंटर बनने की देखो, जिससे भी कुछ सीखना हो ना तो तवाजो पहले पैदा करनी पड़ेगी, उसमें अपनी राय को उसकी राय पर कुर्बान करना पड़ेगा। जिससे आप सीख रहे हैं, अगर आप अपनी राय उसको पहनाएंगे तो फिर आप सीखने से क्या हो जाएंगे, महरूम। मैंने दफा बयान किया इस्लाह मुआशरा पर, तो एक साहब ने बयान के बाद कहा आपने कुरान पर तो कोई बात की नहीं है। तो मैंने कहा कोई एक बात कुरान के खिलाफ की है तो आप बता दें मुझे। ये सारी बातें वही हैं जो कुरान और सुन्नत की हैं, लेकिन मैंने अपने अल्फाज में उसको, अपने अल्फाज में मैंने पेश किया उसको। तो जानवरों पे जुल्म होता है, तो भाई ये भी तो इस्लाह ही है ना। बाकी मैंने कब कहा कि मैं यहां हर दफा पारे का खुलासा ही सुनाऊंगा, खुलासा तो मेरा एक्सप्रेस टीवी में हुआ था 5-6 साल पहले, वो बिल्कुल टू द पॉइंट, एक आयत कभी मैं दाएं बाएं नहीं किया हूं। ये तो इस्लाही मजलिस है, इसमें कुरान की सिलेक्टेड आयात, मैं पहले बयान में कह देता हूं कि कुरान की सिलेक्टेड आयात पेश की जाएंगी, तो जो मैंने दावा किया उस हिसाब से मैं चलता हूं। तो सिलेक्टेड आयात की तफसील में फिर कभी मिसालें ज्यादा आ जाती हैं, कभी कम आती हैं, तो इसलिए आपकी राय है, ठीक है, अच्छी बात है, आपने अपनी राय का। अच्छा जी, बाकी ये जो चुटकले और तफरी आती है, तो तफरी आने से अगर फायदा हो रहा है तो टेंशन दिए बगैर जब एक काम हो सकती है तो टेंशन देने की क्या जरूरत। आपका एक बच्चा है, आप उसको लतीफा सुना के मोटिवेट कर सकते हो, ठीक है ना, और वो पढ़ाई में दिल लगाने लगता है लतीफा सुन के, तो जरूरी है थप्पड़ मार के उसको पढ़ाई में लाया जाए। जब एक काम तमीज से हो रहा है तो डरा डरा के और उनको खौफजदा कर करके और चीखो पुकार करके सिखाने की क्या जरूरत है। एक दफा एक खातून आई डिफेंस से, एजेड खातून थी, वो कहने लगी मैं किसी मौलवी को नहीं सुनती थी, मैं सुनती तो डिप्रेशन में जाती थी और ज्यादा क्या उन्हें कांपने लगती थी। हर आदमी का आसाब एक जैसे नहीं होते, तो इतने कई केसेस है, कहते हैं आपको हमने सुनते सुनते सुनना शुरू किया, डिप्रेशन भी खत्म हो गई, अमल की तौफीक भी मिल गई। तो मैं नहीं कह रहा हर एक के लिए ऐसे बयान अच्छे होते हैं, बहुत से लोगों के लिए ऐसे बयान अच्छे होते हैं, बहुत से लोगों के लिए डराने वाले क्या होते हैं अच्छे होते हैं। तो जिसको जिससे फायदा हो भाई वो वहां उसके बयान सुने। अच्छा भाई, कहते हैं गयासुद्दीन साहब का इंतकाल हो गया, दिल से दुआ है जी अल्लाह ताला उनकी मगफिरत फरमाए। मैं कंपनी में क्या लिखा भाई जान, तो मैं कंपनी की मशहूरी के लोगों से मुलाकात कर रहा हूँ और इतकाफ में बैठा हूँ, तो ये अमल जायज है नहीं इतकाफ में बिजनेस ना करें मेरे भाई। बाकी कोई मिलता है तो बातों बातों में उसको कंपनी का कार्ड देने में कोई हर्ज नहीं है। मेरी दादी का इंतकाल हो गया है 2.5 साल पहले और इनका सोना रखा हुआ है जिसकी मालियत 3 लाख रुपए और इस पर अभी बटोरा भी नहीं हुआ है, बंटवारा भी नहीं हुआ है, तो क्या इस पर ज़कात बनती है नहीं बनती, उसका बंटवारा करें जल्दी से। इसका बंटवारा ना हो तो मेरी दादी को अजाब तो नहीं होगा, दादी को तो नहीं होगा, आप लोगों को होगा। क्या मोबाइल में कुरान डाउनलोड करके पढ़ सकते हैं? भाई बिल्कुल पढ़ सकते हैं, जल्दी जल्दी उन्होंने बहुत देर हो गई। फुरकान भाई की को फालिश का अटैक हुआ था 2 साल हो गए, दिल से दुआ अल्लाह ताला शिफाए कामिल आजिल अता फरमाए। सल्लल्लाहु अलैहि वसल्लम को हर जगह हाजिर नाजिर क्या मान सकते हैं? क्या ऐसे इमाम के पीछे नमाज हो जाती है? नहीं होती भाई नमाज ना, अकीदा का दुरुस्त होना जरूरी है इमाम के लिए। जो इमाम कहते हो नबी सल्लल्लाहु अलैहि वसल्लम हर जगह हाजिर नाजिर मौजूद है तो बेचारा तो इस्लाम से ही खारिज है, उसके पीछे नमाज कहां से होगी? ये तो शिर्की अकीदा हो गया ना। अच्छा मेरे भाई, अच्छा कहते हैं बाज उलमा ने कहा कि अल्लाह ताला ने नबी को इतना इल्म अता किया है कि जब चाहे किसी की भी मदद कर सकते हैं। नहीं ऐसा नहीं हो, ऐसा नहीं है। और कहते हैं कि आप जिस्मानी तौर पर तो हर जगह मौजूद हैं लेकिन नूरानी और रूहानी तौर पर हर जगह मौजूद हैं, इसका मतलब क्या है? वो उनसे पूछें रूहानी नूरानी का मतलब क्या है। अच्छा मेरे भाई, यही वही सारे सवाल हैं, सब शिर्की अकीदे भाई। बुनियान में नमाज हो सकती है, बनिया प्रॉपर ड्रेस में नमाज तो हो जाएगी, लेकिन इंसानों वाले तरीके से जिस लिबास को पहन के शादी भी हमें जाते हो, अपने घर में जाते हो, घर से बाहर जाते हो, उसी लिबास को पहन के अल्लाह के सामने भी खड़े होने चाहिए, समझते हो। मस्जिद की चीजें दरिया दूसरा कोई सामान मस्जिद के बाहर इस्तेमाल हो सकती है? नहीं, मस्जिद ही के कामों में बाहर इस्तेमाल हो सकती है। मस्जिद का मेहराब उमन मस्जिद की हदूद में शामिल क्यों नहीं होता? होता है भाई। अल्लाह मेरी मुश्किल आसान करे, मैं और मेरे मियाँ आपस में मिल जाएं, मेरा वीजा मिल जाए और जल्द मैं अपने मियाँ के पास चली जाऊं, आमीन। दिल से दुआएं भाई, पता नहीं मियाँ क्या दुआएं मांग रहे हैं, ऐसा ना हो ये दुआ सुन के मियाँ को गुस्सा आ जाए। मुफ्ती साहब अल्लाह पाक आपको इंतहाई जजा खैर अता फरमाए। अपने ऐसी औरत बड़ी खुशकिस्मत लोगों को मिलती है, देखो जो बीवी कहाँ रहना चाहती है, शौहर के पास रहने, शौहर से मोहब्बत करती है। मुफ्ती साहब अल्लाह पाक का आपको इंतहाई जजा खैर अता फरमाए, आपकी शायन भी आपको और आपकी पूरी फैमिली इसको आफत फरमाए, आमीन। हासिदों के हसद से बचाए, आमीन। जजाकल्ला जी इतनी अच्छी अच्छी दुआएं दी। क्या मुस्तहिक मौज़िन को सदकातुल फितर दिया जा सकता है? जी दिया जा सकता है, जबकि रिश्तेदार में भी एक मुस्तहिक मौजूद है, दोनों को दे दे आधा आधा। मुफ्ती साहब मैंने आज कुरान खत्म किया, मेरी दुआ फरमाएं कि जल्द निकाह हो जाए, दिल से दुआ है। मुफ्ती साहब अगर मर्द 4.37 ग्राम की अंगूठी और चेन गले में एक साथ पहन ले तो ये जायज है? नहीं भाई, सिर्फ अंगूठी पहन सकता है, चेन नहीं पहन सकता। क्या अभी भी इसराइल की चीजें हलाल हराम का मसला नहीं है? तो बायकॉट गैरत की वजह से किया है। मेरे ताया अब्बू दो रमजान को सऊदी अरब से पाकिस्तान आए थे, उन्होंने रमजान वहां सऊदी अरब में शुरू किया, तो कि पूरे रोजे रखने पड़ेंगे यहाँ, चाहे 31 ही हो जाए। क्या हमारी फौज को फलस्तीन जाना चाहिए, अगर वो नहीं जाएगी तो वो क्या होगा, ये फौज से पूछो, फौज की बात है। मोइन अख्तर से अनवर मकसूद ने पूछा था आपके मामू क्या करते हैं, तो मोइन अख्तर ने कहा मामू की बातें किससे पूछो भाई, मामू से पूछो, तो उनकी बातें उनसे पूछो, कोई फौजी यहाँ आके बैठे तो उससे पूछो कि आपका क्या प्रोग्राम है। मुफ्ती साहब मैं 25 साल का हूँ, माँ बाप कहते हैं अगर शादी करनी है तो अपना अलग घर बनाओ, मैं 23 साल की उम्र में अगर अलग घर बनाने बैठा तो 40 साल का हो जाऊंगा, 40 के भी नहीं आप 70 साल के हो जाओगे, तो आप किराए पे अलग घर ले लो, किराए पे ले लो। मैंने ऐसे ही किया था, हमारे घर वालों ने कहा पहली शादी तो घर वालों की मर्जी से, वो तो दूसरी करने लगा, तो उन्होंने भाई अलग घर यहाँ नहीं आएगी, जाहिर है कहाँ, तो फिर मैंने किराए पे एक घर ले लिया अलग छोटा सा, बहुत हल्के किराए पर था, मिल जाती है भाई आदमी को। मैं हूँ मेरे भाई असहाब सफर दीगर साहब इकराम जंगी और हमारी बहरान में शादियां कैसे करते थे, सबके लिए घर का इंतजाम कैसे मुयस्सर था, यही तो बात है जो मैं कहता हूँ, उनके लिए तो कोई इंतजाम नहीं था, मैदान जंग में लड़ रहे थे फिर भी क्या करते थे, निकाह कर लेते थे कि भाई हो जाएगा, सब कुछ हो जाता है। ये बड़ा लंबा सवाल है, पूरे का मकसद यही है। मुफ्ती साहब ऐसे तो ग्राउंड रियलिटी को देखकर जो इख्तियार में वो करना चाहते हैं, लेकिन खास आज के हालात देखकर वाला मानो कहते हैं हजरत कुरान हदीस, ये कह रहे हैं कुरान हदीस की पेशगोइयों से, पेशगोइयों को छोड़ो, जो कुरान हदीस की पेशगोइयां हैं वो पूरी होती रहेंगी, आपने जो जमीनी हकीकत को देखकर असबाब इख्तियार करने हैं बस। फलस्तीन के हालात पर भी दर्द भरी दुआएं और बयान में तस्करे क्यों नहीं कर रहे, क्यों नहीं होते भाई, हो रहे हैं सब जगह, हो रही है हरम में भी हो रही है हर जगह हो रही है। क्या मेरे पास 20,000 रुपए जकात गया और दो मुस्लिम परेशान, जहां चाहे दे दो मेरे भाई, जकात के मुस्तहिक में आप कुछ फलस्तीन भेज दो, कुछ यहां कर दो, हर जगह दो। अपनी यूनिवर्सिटी की एक, मुझे यूनिवर्सिटी की एक लड़की पसंद है और मेरा एक दोस्त है, इसको उसकी यूनिवर्सिटी की एक लड़की पसंद है, शुक्र है ये दोनों एक दूसरे को पसंद नहीं है। अंग्रेज ने सवाल पूछा होता ना तो ये पूछता कि मुझे उसको वो पसंद है और उसको और मुझे ये पसंद है, उनके यहां तो वसीम और गफ्फार की भी शादियां हो रही हैं। दुआ फरमा दे दोनों का निकाह हो जाए अपनी पसंदीदा लेडीज से, दिल से दुआ, अगर ये आपके लिए बेहतर है अल्लाह के इल्म में तो हो जाए। मैं कंपनी में मुलाजिम था, वहां मुझे गाड़ी मिली थी, पार्ट टाइम में गला बहुत थक गया और आप लोग भी बहुत थके हैं, जल्दी लिपट रहा हूं मेरे भाई, तुम गाड़ी में जॉब छोड़ गए तो भाई अब ये वो भी लिख के देंगे जिन्होंने पर्चा ये इस्लाही बयान सुनने आए थे, ये क्या कौमी तराने आपने शुरू कर दिया भाई, मेरा स्टाइल है अब क्या करें यार। और मैं कब कह रहा हूं कि सारी हिदायत मुझसे मिलेगी, जिसको जिसके बयान सुनने से फायदा हो उसी को उसी के बयान सुनना चाहिए। अब जिन्होंने मुझे पर्ची लिख के दी थी ना, हम आपसे ये सुनने आए थे आपने जानवरों के हकूक को बयान कर दिया, एन मुमकिन है वाकई मुझे नहीं करना चाहिए, हो सकता है उनकी राय सही हो, तो भाई फिर मैं ऐसे मौके पे कह दूंगा भाई, तो उसकी बयान सुने जिसके बयान से फायदा, सिर्फ पैगंबर से हर एक को फायदा होता है, पैगंबर के अलावा कोई शख्सियत ऐसी नहीं है जिससे हर एक को फायदा हो, हर एक को अलग तरह से फायदा होता है, किसी को किसी से होता है, किसी को किसी से, तो इसलिए भाई जिससे फायदा हो उधर ही जाना चाहिए। मैं छोड़ गई थी, मैंने जॉब छोड़ गई थी, तब मैंने नमाज मिल्ला से तोबा की थी, दोबारा मैंने चलाऊंगा, हाँ खर्चे बहुत है। अब इतने लंबे लंबे लेटर लिखते हो यार, आगे अल्लाह की पकड़ हो जाए तो कुरान से नहीं बताएं, तो भाई आप गाड़ी भी चलाते रहो और अल्लाह से जो आपने वादे किए अगर तोड़ दिए थे तो इस वादे को पूरा करो, तोबा करो अल्लाह से, कि वो वादे को तोड़ने की सजा बहुत सख्त है, अल्लाह ऐसा ना रिस्क छीन ले आपसे। नमाज का मसला बनूंगा कि बाज दफा कभी भाई किसी को शहवत की वजह से मजी के जो कतरे आते हैं ना उससे गुसल फर्ज नहीं होता, ये हया के खिलाफ मसला है लेकिन नौजवानों के इस मसाइल हैं, तो मजी के जो कतरे आते हैं ना ट्रांसपेरेंट पानी होता है उससे गुसल फर्ज नहीं होता, सिर्फ वुजू टूट जाता है उससे, तो इतनी जगह धो के अंदाजे से जगह धो लिया करो, हल्का सा धो लेना भी काफी है, तो वुजू करके नमाज पढ़ लो बस, और शक ना करो वहम ना करो। अच्छा भाई कह रहे हैं पानी के चक्कर में कजा कर देता हूँ, क्यों कजा कर देता हूँ, पानी से धोने में कितना टाइम लगता है, तो ये कजा करना हराम है। क्या किसी को बवासीर की बीमारी और खून आ जाए बाहर की तरफ, जी बाहर की तरफ खून निकलेगा तो वुजू टूट जाएगा, अगर मुस्तकिल कंटिन्यू किसी का खून आ ही रहा है तो फिर वो माजूर है, फिर इसी तरह नमाज पढ़ ले। पाकिस्तान में पेप्सी की जो कंपनी है वो इस पर कई दफा बयान कर चुका हूं, फतवा तकवा दोनों का बयान हो चुका है, नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस, कुछ लोग कहते हैं तुम्हारे मौलवी हदीस क्यों नहीं बताते कि अम्मार बिन यासिर को एक बागी जमात कत्ल करेगी और वो जमात हजरत मुआविया की होगी, ये तो नहीं आगे हदीस में कि वो जमात हजरत मुआविया की होगी, ये किसी ने अपनी तरफ से लगा दिया। ये उलमा ही हदीसें बयान करते हैं, सारे मदरसों में बुखारी पढ़ी जाती है तो हदीसें आती हैं और उलमा ही इसका सही मतलब बयान करते हैं। तो बागी जमात कत्ल करेगी, बागी असल में तो वो थे जिन्होंने हजरत उस्मान का खून किया था, खवारिज। तो ये हजरत ऐन मुमकिन है हजरत अली और मुआविया को लड़ाने के लिए बागियों ने हजरत अम्मार बिन यासिर को कत्ल कर दिया हो। जब होता है ना, देखो मैं जब जहलम गया हूं तो मैंने क्यों रात में चुपके से वीडियो बना के अपलोड की है, इसलिए कि मैं क्राउड में ये काम करता तो मुझे डर था कि कोई थर्ड पार्टी दोनों को, मुझे और इंजीनियर को लड़ाने के लिए कोई फितना फसाद ना कर दे। समझ रहे हैं ना भाई, कोई थर्ड पार्टी आती, कुछ कोई खुदा ना खौफता बम धमाका हो जाता, मुल्क के जो भी दुश्मनी वाले अनासिर हैं, कोई भी क्रिमिनल केस हो जाता, कोई आके मारपीट का माहौल होता जिसमें इंजीनियर साहब मुलविस ना होते, लेकिन एक बहस छिड़ जाती, भाई ये काम किसने कराया है, इंजीनियर ने कराया है मुफ्ती साहब को रोकने के लिए। वो कहता मैंने नहीं कराया, एक बिला वजह की। तो मुझे यकीन था कि इंजीनियर ये काम नहीं करेगा, तो कोई इस तरह की, लेकिन साथी कह रहे थे जब नहीं करेगा तो आप क्यों ऐसा करो। मैंने कहा भाई कोई तीसरा कर सकता है लड़वाने के लिए। तो इधर दोनों फौजें खड़ी हुई हैं, तो ऐन मुमकिन है किसी बदबख्त ने, वही खवारिज जो हजरत उस्मान को कत्ल किया ताकि उम्मत में फूट पड़े, तो उन्होंने देखा फूट पड़ रही है तो उस फूट में जलती पे क्या करो, तेल का काम करो। ऐन मुमकिन है उन्होंने अम्मार इब्ने यासिर को कत्ल कर दिया ताकि अब जंग छिड़ जाए। तो हदीस में ये कहीं भी नहीं है कि मुआविया के वो रजी अल्लाह तआला अन्हु के लोग करेंगे। तो अब कोई ये कह सकता है कि हजरत मुआविया को जब ये बताया गया कि फियत बागिया कत्ल करेगी, तो हजरत मुआविया ने तो ये नहीं कहा कि हमने थोड़ी कत्ल किया है। अगर ये बात होती खवारिज ने कत्ल किया था तो हजरत मुआविया कह देती उन्होंने कत्ल किया है। तो बात यह कि हजरत मुआविया ने यह एतराफ भी नहीं किया कि हमने कत्ल किया है। हजरत मुआविया ने फरमाया कि उनके कत्ल का जरिया, जो उनका मफहूम बयान कर रहा हूं, उनके कत्ल का जरिया कौन बनाए, तुम लोग बने हो कत्ल का जरिया, क्योंकि मैदान जंग में आप लोग आए हो और फिर मौका तो मिलता है ना साजिशियों को ये काम करने का। तो कहीं भी सराहतन साबित नहीं है कि हजरत मुआविया के हुक्म पे अम्मार इब्ने यासिर को कत्ल किया गया हो। और हजरत मुआविया की फजीलत कुरान और सुन्नत में तवातुर से साबित है। सबसे बड़ी बात यह कि देखो, आखिरी बात करके बस इस बात को खत्म करता हूं, इस पे टॉपिक में कई दफा कहा जा चुका है, लेकिन जिसको सहाबा से बोझ है तो उसका कोई इलाज नहीं है। अगर आप ये मानते हो कि हजरत मुआविया ही ने कत्ल किया है, उन्हीं के ऑर्डर पे हुआ है ये काम, तो फिर क्या, और फिर हजरत मुआविया इस लड़ाई में वाकई माज अल्लाह हुकूमत की लालच में किया ये काम, तो फिर क्या हजरत मुआविया आदिल रहते हैं, नेक रहेंगे? इससे बड़ा फिस्क व फजूर कोई हो सकता है कि आप एक इंसानी जान का बिला किसी उजर के कत्ल करें और दामाद रसूल के खिलाफ किसी लॉजिक के बगैर तलवार उठाएं आप? इससे बड़ा कोई दुनिया में जुर्म हो सकता है? फिर सईदना मुआविया के आगे रजी अल्लाह अनहु लगाना जायज होगा? बोलते क्यों नहीं। फिर सईदना मुआविया से मुहद्दिसीन का हदीस लेना जायज होगा? तमाम मुहद्दिसीन का इत्तेफाक है कि फासिक की हदीस मकबूल नहीं है, वो सही हदीस नहीं होती। बाज जाहिल लोगों ने इसका जवाब ये दिया है उल्लू बनाने के लिए कि भाई बिदतियों की भी तो हदीसें ली गई हैं, क्या ख्याल है, राफिजियों की हदीसें भी ली गई हैं और मोतजिला की हदीसें भी ली गई हैं, तो वो भी तो फासिक होते हैं, बिदती लोग जो मोतजिला थे वो तो फासिक थे। भाई बात है, एक है अमल की खराबी, एक है अकीदे की खराबी। मुहद्दिसीन ने देखा कि जिनके अकीदे की खराबी है उनकी हदीसें ली हैं, अमल की खराबी वालों की हदीसें नहीं ली हैं, क्योंकि अकीदे की खराबी का मतलब आपका कॉन्सेप्ट ही क्लियर नहीं है। उस बेस पे अगर आप कुछ कर रहे हो तो वो तो आप उसको सही समझ के कर रहे हो ना, उससे आपका कैरेक्टर खराब होना लाजिम नहीं आता। जैसे कोई ईसाई है लेकिन कैरेक्टरलेस नहीं है वो, तो हम उसकी बात को दुरुस्त मान लेते हैं कि नहीं मानते? कैरेक्टरलेस हो लेकिन मुसलमान हो, तो मुसलमान होने के बावजूद भी उसकी बात को दुरुस्त नहीं माना जाता। तो बिदाती की हदीस इसलिए ली जाती है, भाई वो गलत नजरिया रखता है, गुमराह है, लेकिन अमल में उसके बारे में ये उम्मीद की जा सकती है कि वो झूठ नहीं बोल रहा। हां, काफिर की हदीस पर तो ली नहीं जा सकती ना, मुसलमान की, जो इस्लाम की तरफ मंसूब है उनकी बात कर रहा हूं, लेकिन अमल में मुहद्दिसीन कहते हैं अगर किसी का फासिक फाजिर होना साबित हो जाए, जानी होना, चोर होना साबित हो जाए, तो फिर उसकी हदीस काबिल कबूल नहीं है। सईदना मुआविया ने अगर वाकई अम्मार इब्न यासिर को कत्ल किया है और दामाद रसूल के खिलाफ जो तलवार चली है उसमें वो सिर्फ हुकूमत की लालच में उन्होंने ये काम किया है, भाई ये अमल की खराबी है और इतना खतरनाक माज अल्लाह ये बदअमली है कि इससे बड़ी बदअमली कोई ہو نہیں سکتی. قرآن کہتا ہے جس نے ایک انسان کا ناحق قتل کیا ہمیشہ جہنم میں جلے گا, اس پر اللہ کا غضب ہوگا. تو یہ کیسی دو نمبری ہے, ایک طرف آپ کہتے ہو وہ قاتل بھی تھے, باغی بھی تھے, جہنمی بھی تھے, دوسری طرف آپ یہ کہتے ہو رضی اللہ عنہ بھی تھے. امام بخاری بھی ان سے حدیث لے رہے ہیں, ان کی حدیث پر اعتماد کر رہے ہیں, امام مسلم بھی حدیث لے رہے ہیں, امام ابو داؤد بھی حدیث لے رہے ہیں, امام نسائی بھی حدیث لے رہے ہیں, ابن ماجہ بھی حدیث لے رہے ہیں, مصنف ابن ابی شیبہ میں بھی حدیثیں ہیں, مصنف عبد الرزاق میں بھی حدیثیں ہیں, بیہقی میں بھی حدیثیں ہیں, امام احمد بھی, سب رضی اللہ عنہ بھی لگا رہے ہیں. اس کا مطلب آپ جو حدیث کی تشریح کر رہے ہو وہ امام بخاری کی نظر میں وہ تشریح معتبر نہیں ہے, نہ امام مسلم کی نظر میں, نہ امام ابو داؤد کی نظر میں. یہ تشریح آپ کی اپنی بنائی ہوئی ہے جو آپ نے اٹھا کے امت میں تھوپنے کی کوشش کی ہے, اور اس کے پیچھے بغض معاویہ کار فرما ہے, حقائق اور تحقیق اس کے پیچھے کار فرما نہیں ہے. سمجھتے ہو گے نہیں سمجھتے ہو؟ تو ہم علی کو حق پہ سمجھتے ہیں رضی اللہ عنہ, لیکن حضرت معاویہ کو ہم غلطی پہ سمجھتے ہیں, لیکن کہتے ہیں وہ غلطی اجتہادی تھی, جس اجتہادی غلطی پر انسان فاسق و فاجر نہیں کہلاتا. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو آپ پھر ٹکتے کیوں نہیں ایک جگہ؟ جیسے بار بار ہے نا, جب چشتی رسول اللہ کہتے ہو, اشرف علی رسول اللہ بھی کہتے ہو, اور پھر ان کو مسلمان بھی کہتے ہو. ابے آپ کے تو اپنے دعووں میں تضاد ہے. جو اشرف علی کو رسول اللہ کو یہ مانے کہ اشرف علی نے اپنے نام کا کلمہ پڑھایا رحمہ اللہ تعالیٰ نے, تو بھائی پھر وہ مسلمان ہے یا کافر ہے؟ وہ کافر ہے. پھر ان کو مسلمان ماننے والا بھی کیا ہے؟ کافر ہے. پھر آپ بولو مفتی طارق مسعود بھی کافر, اور جو مفتی طارق مسعود کو مسلمان مانتے ہیں وہ بھی کیا ہے؟ کافر. جو اشرف علی تھانوی کے ساتھ رحمہ اللہ لگائے وہ بھی کیا ہے؟ کافر. جو چشتی رحمہ اللہ کو مسلمان مانے وہ بھی کیا ہے؟ کافر. پھر یہ دو نمبری نہیں کرو کہ ہم کسی کو کافر نہیں کہتے. پھر آپ قادیانیوں کو بھی مسلمان کہو. ایک طرف آپ قادیانیوں کو کافر بولتے ہو کہ وہ مرزا غلام احمد کے نام کا کلمہ پڑھاتے ہیں, وہی کلمہ جب آپ کہتے ہو اشرف علی نے پڑھوایا تو وہ کیا ہے؟ مسلمان ہے. ابھی یہ کیا ہے؟ کسی بھی کورٹ میں نا جو شخص دعویٰ کرے اور اس کے دعوے میں سکم ہو, ٹکتا نہ ہو, تو کورٹ وہ کیس ہی کیا کر دیتی ہے؟ خارج. آپ نے دعویٰ کیا اس نے میرے 20 لاکھ روپے چرائے ہیں, کورٹ میں کیس فائل کیا, کورٹ آپ کو بلائے گی, ہاں بھائی 20 لاکھ روپے چرائے ہیں, اس کا مطلب یہ چور ہے؟ نہیں, یہ چور تو نہیں ہے. تو 20 لاکھ روپے چرائے ہیں, ہاں چرائے ہیں, اس کا مطلب ہم اس پہ چوری کا کیس کریں؟ نہیں, چوری کا کیس نہیں کریں آپ اس کے اوپر. بھائی پھر کون سا کیس کریں پھر تو بتا نا, اس کو فیملی کورٹ میں لے کے جائیں. جب 4, 6, 8, 10 دفعہ آپ یہ اٹ پٹانگ باتیں کرو گے, جج کیا کرے گا؟ فائل اٹھا کے منہ پہ مارے گا آپ کے. تو ہمارا ٹائم ویسٹ تو اپنے دعوے پہ ٹکتا ہی نہیں ہے. تو جتنے لوگ سیدنا معاویہ کے خلاف ہیں نا اہل سنت والجماعت میں, شیعوں کی بات نہیں کر رہا, شیعہ ایک بات کرتا ہے کہ وہ تو سیدھا سیدھا حضرت معاویہ کو معاذ اللہ کیا کہتا ہے؟ فاسق. وہ رضی اللہ عنہ لگاتا ہی نہیں ہے. اس کا یہ نظریہ بھائی وہ ظالم تھے, ان کے سے حدیث لینا بھی جائز نہیں ہے, غلط ہے. ہم اس کے نظریے کو نہیں مانتے, لیکن ایک بات پہ ٹکا ہوا تو ہے نا. آپ تو ادھر سے بھی جلیبیاں کھا رہے ہو سنیوں سے, اور وہاں سے بھی پکوڑے کھا رہے ہو آپ شیعوں سے بھی. حضرت معاویہ کو برا بلا بھی کہتے ہو کہ قاتل علی کے وہ باغی جماعت میں تھے اور جہنم کی طرف بلاتے تھے تاکہ شیعہ بھی آپ سے خوش ہو جائیں, اور جب سنیوں کے جذبات میں آتے ہیں آپ کہتے ہیں ہم ان کو رضی اللہ عنہ کہتے ہیں, ہم ان کو کیا کہتے ہیں؟ بھائی آپ یہ تو منافقت کی کیا ہے, انتہا ہے. تو آپ جب ایک جگہ ٹکیں گے نا, تبھی میں جب آن لائن مناظرے کا جہلم میں نے چیلنج کیا تھا نا, میں نے کہا تھا پہلے سیدنا معاویہ کے بارے میں آپ کا موقف کیا ہے, بحث سے پہلے آپ اس موقف کو لگے بندے لفظوں میں کیا کرو, اناؤنس, ہمیں پتا تو چلے دعویٰ کیا ہے, پھر اس دعوے پہ ہم آپ سے بحث کریں گے. دعوی ہی نہیں, کلابازیاں ہیں, دعویٰ نہیں ہے. تو جس کا دعوی کلیئر نہ ہو اس کے دعوے کو تو سنا ہی نہیں جاتا, آگے اس پہ بحث کرنا تو دور کی بات. بھائی تم ٹکتے ہی نہیں ہو ایک جگہ پہ, سوائے یہ کام وہ کرتا ہے جو اپنا بوجھ نکال رہا ہوتا ہے. اب مجھے ان سے بوجھ ہوگا تو میں کہوں گا چوری کی ہے, وہ کہے گا چوری نہیں میں نے ڈکیتی کی ہے, ڈکیتی کا کیس کرے. ابھی ڈکیتی تو دن دہاڑے ہوتی ہے اور تو کہہ رہے چپکے سے آئے. سر ڈکیتی دن دہاڑے ہوتی ہے, چپکے سے آیا تو چلے چوری کا کر دیں آپ. تو یہ بتا چپکے سے ہی آیا؟ نہیں سر آیا تو دن دہاڑے ہے. تو وہ جج کہے گا بھائی تو پہلے اپنے دماغ کا کیا کر. بہت جب بھی کیس ہوتا ہے نا بہت لگے بندے الفاظ ہوتے ہیں, گواہوں کے بیان میں بھی تضاد نہیں ہوتا. تو آپ سیدنا معاویہ پہ کیس کر رہے ہو, ان کو برا قرار دے رہے ہو, اور آپ کی اوٹ پٹانگ باتوں کو ہم سیریس لینا شروع کر دیں, اور ہم کہیں کہ بھائی واہ واہ دلیل زبردست دی ہے. نا 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 نا, یا تو بولو کہ وہ فاسق تھے، پھر امام بخاری نے ان سے حدیث لے کے جرم کیا ہے، غلط لی ان سے حدیث جو امام بخاری، پھر آپ بولو امام بخاری سے بھی غلطی ہوئی ہے اس میں، امام مسلم سے بھی غلطی ہوئی ہے کہ ایک شخص جو قاتل ہے جس کے بارے میں امام بخاری خود حدیث نقل کر رہے ہیں جہنم کی طرف بلا رہا ہے، اور پھر اس سے حدیث بھی کیا کر رہے ہو، نقل کر رہے ہو، تو یہ تو امام بخاری پہ سوال یہ نشان ہے کہ حضرت آپ ہی تو حدیث نقل کر رہے ہیں کہ وہ معاذ اللہ جہنم کی طرف بلاتے تھے، پھر آپ ہی ان سے حدیثیں بھی لے رہے ہو، تو یہ بخاری پر تو ہمیں اعتماد رہا نہیں ہے، شیعہ تو بول دے گا ہم کو نہیں مانتے بخاری کو، تو آپ یا تو ادھر ہو جاؤ یا کدھر ہو جاؤ، پورے ادھر ہو جاؤ، یہ درمیان میں نہیں لٹکو آپ، یہ چاہ رہے ہیں ادھر سے بھی جلیبیاں ملے اور ادھر سے بھی پکوڑے ملیں، لیکن ایسے لوگوں کو تھوڑے دن تک تو دونوں طرف سے جلیبیاں پکوڑے ملتے ہیں، کچھ دنوں کے بعد ادھر سے بھی جوتے پڑتے ہیں اور ادھر سے بھی جوتے پڑتے ہیں۔